13 त्यसै बखतमा विराटनगरको आन्दोलन शुरू भयो। 1947 मार्चको कुरा हो। जनवरी 25 नेपाली राष्ट्रिय काँग्रेस बन्छ र मार्चमा त्यो आन्दोलन शुरू हुन्छ। त्यो आन्दोलन गिरिजाको नेतृत्वमा भएको थियो। मजदुरहरूको केही खास अधिकारहरूको प्राप्तिका लागि भएको थियो। त्यहाँ वास्तवमा मजदुरहरूको कुनै अधिकार थिएन। मिल मालिकले जे मन लाग्यो गर्थ्यो। गिरिजाहरू त्यस मिलमा कारिन्दाको काम गर्थे। गिरिजा, तारिणी, मनमोहन अधिकारी, युवराज, यिनीहरू सबै त्यस मिलका कर्मचारी थिए। त्यहाँ मजदुरहरूलाई निकै थिचोमिचो गरेर राखेका थिए त्यस मिलका दुई चारजनाले। मजदुरहरूको बस्ने व्यवस्था खराब थियो। पानीको कुनै व्यवस्था थिएन उनीहरूको क्वार्टरमा। ती सबैको माग राखेर उनीहरूले हडताल सुरु गरेका थिए। पूर्णत मजदुर हक र हितमा त्यो आन्दोलन सुरु भएको थियो। उनीहरूले ट्रेड युनियन बनाउन पाउने अधिकारको पनि माग गरेका थिए। यो माग राजनीतिक अधिकारको थियो। तर पहिलो राजनीतिक कारवाही त्यो भएको थियो नेपालको भूमिबाट। त्यसले कत्रो स्पन्दित गर्यो देशलाई र कति अनुकूल प्रतिक्रिया भयो त्यसको। अनि मलाई पनि टेलिग्राम आयो तपाईँ आउनु पर्यो भनेर। किनभने त्यो कारवाही त राजनीतिक स्वरूपको थियो। सरकार र मिल मालिकहरू संयुक्त भए र यता मजदुरहरूलाई जनताको व्यापक समर्थन थियो। त्यस वखत विराटनगरमा जनरल राम शमशेर बडा हाकिम थिए अनि म पुगे। हामीहरूले राष्ट्रिय काँग्रेसको तर्फबाट पूरा समर्थन गर्यौं। त्यसको राजनीतिक महत्व यस कारणले मात्र थिएन कि 5-7 हजार मजदुरहरूले हडताल गरेका थिए। त्यो नेपालको भूमिमा खुला रूपले निर्धक्क भएर सरकारको अवज्ञा गरेर गरेको पहिलो आन्दोलन थियो। गाउँ गाउँबाट मान्छेहरू आए। हडताल गरेका 5-7 हजार मजदुरहरूलाई खुवाउनु पर्ने स्थिति थियो। साराले चामल दिए, दाल दिए, पैसा दिए र हडताल चल्यो। पद्मशमशेर त्यस वखत प्रधानमन्त्री थिए। मनमोहन अधिकारीले म कम्युनिष्ट पार्टीको तर्फबाट बोल्छु भनेका थिए। कम्युनिष्ट पार्टी त्यसै बेलादेखि देखा परेको छ। मैले यो किन भन्न खोजेको भने कम्युनिष्ट पार्टी पछि जन्मेको होइन, नेपाली काँग्रेसकै हाराहारी उसको प्रादुर्भाव भएको छ। भारतको कम्युनिष्ट पार्टीले पनि मनमोहनलाई खुला दिलले समर्थन गरेको थियो। जस्तै दार्जिलिङबाट माइला बाजे थिए, पछि उनी भारतीय संसदको सदस्य पनि भए। उनी पनि आएर बोलेका थिए। नेपाली काँग्रेसलाई सोसलिस्टहरूले मद्दत गरेका हुन् तर त्यसको कुनै वरिष्ठ नेता आएको थिएन। सरकार अलमल्ले जस्तो थियो। कुनै कारवाही पनि गर्दैन, केही पनि गर्दैन। हामीहरू जुलुस प्रदर्शन गराइरहेका थियौं। मानिसहरू गाउँ गाउँमा सम्पर्क गर्दै थिए। पूरा देश त्यसबाट आन्दोलित जस्तो भएको थियो। अनि पछि सरकारले सेना पठायो। यति दिन सरकार किन पर्खिरहेको थियो भन्ने कुरा पछि स्पष्ट हुन आयो। सेना त्यहाँ पुगेको भोलिपल्ट बिहानै सबैलाई समात्यो। सबभन्दा पहिले तारिणीलाई समात्यो, गिरिजालाई समात्यो, अनि म समाते। त्यही दिन बिहान म त्यो जुट मिलको मुख्यद्वारमा पिकेटिङमा जाने भएको थिएँ। ठुल दाजु त्यस बेला विराटनगरबाट जोगबनतिर लाग्नु भयो। हामी समात्यौं। त्यो गर्मीको बेला थियो, मार्च अप्रेलको बेला। समातेको दिन हामीलाई बडा हाकिम कहाँ लिएर गयो। बडा हाकिम कहाँ चौरमा राखिदियो र बडा हाकिमले त्यहाँ वायरलेसबाट काठमाडौँ सम्पर्क गर्न थाल्यो, हामीलाई के गर्ने कसो गर्ने भनेर। उनीहरूलाई आफैले कुनै निर्णय गर्ने आँट पुगिरहेको थिएन। हामीहरू 6 जनालाई गिरफ्तार गरेको थियो, मलाई, गिरिजा, तारिणी, बिकु, मनमोहन र युवराजलाई। समातेर 4 घण्टा राख्यो बडा हाकिम कहाँ। त्यहाँ हामीलाई चिया पनि दिएको थिएन, पानी पनि दिएको थिएन। बडा हाकिम भेट्न पनि आएन। अनि गोपालजी, हाम्रा महामन्त्री बालचन्द्र, उनीहरू सबै आएका थिए। उनीहरूले मिटिङ गरेछन्, उनीहरूलाई पनि समातेछ। हामीलाई समातेर चलान गइसकेपछि हाम्रो परिवारका अरू पनि धेरै मानिसहरू समातिए। यस आन्दोलनको ठूलो प्रचार र चर्चा नेपाल र हिन्दुस्तानमा पनि भयो। हामीलाई समातेको, आमालाई समातेको, इन्दिरा र नलिनीलाई पनि समातेको थियो। उनीहरूलाई पनि त्यही ठाउँमा राखे, धनकुटामा, जहाँ हामीलाई राखेको थियो। त्यहाँ 2 कोठाहरू थिए, एउटामा स्वास्नी मानिसहरूलाई र अर्कोमा लोग्ने मानिसहरूलाई राखेछन्। अनि हामीलाई त्यहाँबाट पैदलको बाटो काठमाडौँतिर लिएर हिँडे। पहाडै पहाडको बाटो लिएर गए, मधेसको बाटो लगेटन्। त्यसले कत्रो ठूलो प्रचार गर्यो भने बाटोमा त वैरो लाग्थ्यो मानिसहरूको। जहाँ हामी बस्थ्यौँ हेर्नलाई भिड लाग्थ्यो। हामीहरू जहाँ बस्थ्यौँ हामीहरू के कुरा गरिरहेका छौँ भन्ने हेरिरहेका हुन्थे। त्यो हामीसँग जाने जुन सैनिक मेजर थियो त्यो बडो रमाइलो मान्छे थियो। त्यसले बराबर यसै गरी मानिसहरूलाई अड्डासार गरेर काठमाडौँ लगिराख्नु पर्दो रहेछ। त्यसले बस्ने बासको व्यवस्था गर्नको लागि जहाँ जहाँ बास बस्नु पर्थ्यो त्यस गाउँमा बिहा गरेको रहेछ। त्यसो हुनाले घुमाई फिराइकन ऊ आफ्नै ससुरालीमा बास बस्न पुग्दो रहेछ। मैले उसलाई त्यस सम्बन्धमा कोट्याउँदा भन्यो, तपाईँ जस्ता मानिसहरूलाई लिएर हिँड्दा अन्त कहाँ बास बस्ने। उसका दुलैहरू पनि त्यहीँ बस्दथे, उसले घर लिएर जाने होइन, माइतै बस्दा रहेछन्। त्यसको साथमा एउटा बुढो क्याप्टन पनि थियो। त्यसले मलाई धेरै कुरा बतायो, हिँड्ने तरिका पनि बतायो। दौडेर हिँड्यो भने छिटै थाकिन्छ। एकपल्ट एउटा परको गाउँलाई देखाएर उसले भन्यो, ऊ त्यहाँ गएर भात खाने। मैले सोधेँ, कहिले पुगिएला त्यहाँ? बिस्तारै हिँड्नुभयो भने एक बिहानको बाटो हो, कुदेर हिँड्नुभयो भने दिनभरिको बाटो हो। त्यो पनि रमाइलो कुरा थियो। बिस्तारै हिँडेको छ भने नथाकेर हिँडिरहन्थ्यो, धेरै छिटो हिँडेको छ भने ठाउँ ठाउँ थकाइ लागेर बस्नुपर्ने हुन्थ्यो। त्यस यात्राको राजनीतिक फाइदा के भयो भने हामीले नेपाली काङ्ग्रेसको परिचय दिन पाएका थियौँ। ठाउँ ठाउँमा हामीहरूले आफ्नो विचार राख्ने मौका पायौँ। एउटा कुरा के पाएँ भने पहाडमा भयानक गरिबी रहेछ, तरकारी पाइँदो रहेनछ, मासु भात या नुन भात खानुपर्ने। हामीले कहीँ कहीँ निगुरोको डाँठको तरकारी बनाउँथे। कति गाउँतिर जस्तै रुम्जाटारको म सम्झन्छु, मानिसहरू उभिएर हामीलाई सोध्थे, हामी के गरौँ? हामी आफ्नो कुरा भन्थ्यौँ। हामी बिस्तारै बिस्तारै तीन हप्तामा काठमाडौँ आइपुग्यौँ। अलि हतारिएर हिँडेको भए पन्ध्र दिनमा आइपुग्थ्यौँ। हामी बिस्तार बिस्तारै हिँड्थ्यौँ, ज्यादा हतार गर्दैनथ्यौँ। त्यस तीन हप्ताको यात्राले पहाडमा हाम्रो निकै ठूलो राजनीतिक प्रभाव पार्यो। हाम्रो जति पनि सम्पर्क थियो मधेसतिर थियो। हाम्रो यो तीन हप्ताको यात्राले नेपाली काङ्ग्रेसको सम्पर्क पहाडतिर कायम गर्न हामीलाई धेरै मदत गर्यो। हामीसँग हिँड्ने सिपाहीहरू पनि हामीसँग प्रभावित थिए। सिपाहीहरूसँग पनि हाम्रो मित्रता जस्तै भयो। हामी रमाइलो कुरा गर्दै हिँड्थ्यौँ। बाटोमा हामीले बडो दरिद्रता देख्यौँ, त्यसलाई लिएर हामी आफ्नो आर्थिक नीतिहरूको सम्बन्धमा छलफल गर्थ्यौँ। हाम्रो राजनीतिक आन्दोलनको आर्थिक पक्षबारे हामी छलफल गर्थ्यौँ। म त समाजवादी छँदै थिएँ, अरूहरूले पनि त्यस सम्बन्धमा आफ्नो धारणा स्पष्ट गर्दथे। 14. काठमाडौँ पुग्नुभन्दा अघि हामीलाई बनेपा राखे। बनेपामा एउटा सानो खोला छ। बनेपा बजारबाट त्यो खोला पार गरेपछि एउटा सतला आउँछ। त्यहाँ हामी पुग्यौँ, नुहाएर खाना खायौँ। त्यहाँबाट हामीलाई बानेश्वरको पार्टीमा ल्याइ पुर्याए। निकै पुरानो पार्टी थियो त्यो, त्यही हामीलाई ल्याएर राखे। हामीले भन्यौँ, हामीलाई यहाँ किन राखेको? काठमाडौँमा जहाँ हामीलाई पुर्याउनु छ पुर्याऊ। उनीहरूले भने, हामीहरू जहाँ अर्डर हुन्छ त्यहाँ राख्छौँ। सरकारले के तय गर्यो भने हामीलाई पद्मशमशेरको दरबार विशालनगरमा भोलिपल्ट खुवाएर लिएर आउनु। हामी आइपुगेको खबर शहरमा पनि फैलिएछ। विद्यार्थीहरू आए हामीलाई भेट्न भनेर। उनीहरूले के सोधे भने, तपाईँहरूलाई कसरी सबैले भेट्ने? हामीलाई त बाटो पनि थाहा थिएन कथाबाट हामीलाई लिएर जान्छ। उनीहरूले भने, तपाईँहरूलाई 32 पुतलीको बाटो लिएर जानेछन्। तपाईँहरू आग्रह गर्नुहोला डिल्ली बजारको बाटो जान्छौँ भनेर, र चारखाला अड्डाको बाटो लिएर जान आग्रह गर्नुहोला। तपाईँहरू खाना खाएर विद्यार्थीहरू स्कुल जाने समय पारेर आउने कोसिस गर्नुहोला। बिहानै जान नमान्नुहोला, अनि त्यहाँ हामीहरू जम्मा हुनेछौँ। अनि हामीलाई बिहान हुनासाथ, ल अब तयार हुनु पर्यो, सहरतिर जानु पर्यो भनेर सिपाहीहरूले भन्दा, अह हामी त खाई ओरिकन मात्रै जान्छौँ भनेर हामीले जिद्दी गऱ्यौँ। फेरि खबरहरूको ओहर दोहर भयो। हामीले खाना खाइसकेपछि उनीहरूले हामीलाई 32 पुतलीको बाटो लग्न थाले। मैले भने, हामी त्यो बाटो जाँदैनौँ, दिल्ली बजारको बाटो जान्छौँ। उनीहरूले हामीलाई चित्त बुझाउन धेरै गरे, तर हामी मानेनौँ। सायद उनीहरूलाई निर्देशन थियो होला हामीलाई धेरै थिचुमिचु नगर्नु। फेरि उनीहरूले आपसमा छलफल गरे र हामीलाई 10 बजेतिर दिल्ली बजारकै बाटो लिएर गए। हामी चारखाल नजिक पुग्यौँ। मान्छेहरू डराएर यताउति हेरिरहेका थिए। कोही हाम्रो अगाडि देखा नै पर्दैन थियो। चिनेकाले पनि नचिने चाहिँ गर्दथे। गर्मी थियो अप्रिलको। हामीले लिएर विशालनगर दरबारको ढोका अगाडि लगेर उभ्याए। दिउँसो करिब 12 बज्न लागेको थियो। मानिसहरूको ठसाठस भिड जम्मा भइसकेको थियो। दरबारको अगाडि एउटा कपुरको रुख थियो, त्यही हामीलाई उभ्याइरहेको थियो। हाम्रा सामानहरू भुइँमा थुपारिरहेको थियो। मानिसहरू अलि टाढ टाढा उभिएका थिए। विद्यार्थीहरू पनि टाढै उभिरहेका थिए। अनि हामीलाई के लाग्यो भने, यहाँ कस्तो डर पसेको रहेछ मानिसहरूमा। चिनेका मानिसहरू पनि कुरा गर्न अघि सरिरहेका थिएनन्। कोही चाहिँ चुई केही गर्दैन। अनि मैले भने, हामीलाई कति बेलासम्म घाममा उभ्याइराख्ने हो? मेरो नजिक उभिएको ढोकेले भन्यो, के थुनुवालाई महाराजको ढोका आउने बित्तिकै खोलिन्छ? अलि फोहोर गाली गर्दै उसले त्यसो के भनेको थियो, मैले त्यसको गालामा पटापट 2 थप्पड लगाइदिएँ। मलाई यति रिस उठिरहेको थियो कि मेरो सुटकेसमा अड्काइरहेको एउटा लट्ठी लिन म झुकेँ त्यसले पिट्छु भनेर। तर मनमोहनले त्यो लट्ठी समातेर मलाई रोके। ऊ त अवाक भयो। प्राइम मिनिस्टरको ढोकेलाई सबैको अगाडि कैदीले पिटिदिएको यो देखेर विद्यार्थीहरू पनि अलि सुझिए। उनीहरू अलि मन नजिक आए। मैले भने, तिमीहरूले के हेरिरहेको, किन आएको? उनीहरूले भने, हामीलाई के निर्देशन छ? मैले भने, त आउन त नजिकमा कुरा गर। उनीहरू सबै गरेर र नजिक आए, कुरा गर्न थाले। ढोकाका सिपाहीहरू सबै जिल्ल परिरहेका थिए। अब उता दरबारभित्र त मिटिङ भइरहेको रहेछ। मोहन शमशेर पनि त्यस बैठकमा रहेछन्। प्रधानमन्त्रीसँग छलफल गइरहेको हाम्रो बारेमा, हामीलाई थुन्नुपर्छ, के गर्नुपर्छ, कसो गर्नुपर्छ इत्यादि बैठक गरेर छलफल गइरहेका रहेछन्। प्रधानमन्त्री पद्म शमशेरको अलि उदार दृष्टिकोण थियो, मोहन शमशेर अलि कठोर कारवाही हुनुपर्छ भन्दा रहेछन्। त्यो बीचमा मैले ढोकेलाई पिटेको खबर पुगेछ, अनि मोहन शमशेरले त यो सुन्ने बित्तिकै हाम्रो ढोकेलाई दरबारको ढोकामा सबैको अगाडि पिट्ने, त्यसलाई त यही थुनेर कोर्रा लाउनु पर्छ भनिरहेका रहेछन्। पद्म शमशेरलाई अप्ठ्यारो परेछ, के भएको रहेछ बुझ्नु पर्यो, कतै आफ्नो मान्छेबाट अन्याय भएको त छैन भनेर उनको आफ्नो पत्यारको एउटा बुढो कप्तानलाई पठाएछन् बुझेर आएछ के भएको रहेछ भनेर। उसले ढोकामा पुगेर बुझी सुनिकन के रिपोर्ट गरेछ भने, पिटेको होइन, ढोकेले मुख छोडेकोले जाऊ यहाँबाट भनेर अलिकति घचेटी मात्र दिएको रहेछ। मैले भाषण दिएको रिपोर्ट पनि त्यहाँ पुगेछ, अनि एकछिनपछि प्रधानमन्त्रीको हजुरिया जनरल आए, अब तपाईँहरूको चियासिया खाने बेला भयो भनेर भने। विद्यार्थीहरूको समक्ष म भाषण दिइरहेको थिएँ, विद्यार्थीहरूतिर फर्केर तिमीहरूले पनि सुनिहाल्यौ नि, अब जाऊ भनेर उसले भन्यो। त्यही घरको अगाडि आठ पहरिया पल्टन बस्दथे, 5,000 आठ पहरिया पल्टन बस्थ्यो। त्यस घरमा नअटाएर अलिकति पल्टन त्यही छेउको अर्को घरको पटाङ्गिनीको अगाडि बस्दथे। हामीलाई त्यही घरको माथिल्लो बुइगल तल्लाको कोठामा लगेर राखे। खाना एकदम फर्स्ट क्लास, खाने भाँडाहरू ब्रिटिस क्रकरी, क्रकरीमा दुध, एकदम राम्रो दुध आउने, मासु दरबारबाटै आउने, खाना बनाउने भान्से पनि खुब असल थियो। ओर्ने थिएन भनेर ओर्ने पनि आयो खद्दरको। त्यहाँ अरू कुराको त्यति दुःख थिएन, तर समस्या के थियो भने बाहिरको कुनै सम्पर्क भइरहेको थिएन। त्यसै बेलामा एकपटक सूर्यप्रसाद उपाध्याय आइपुग्नु भयो अचम्मसँग डाक्टर भनेर। पद्म शमशेरका डाक्टर थिए महेन्द्र प्रसाद, उनी आइराख्दथे। सूर्यप्रसादजी उनकै सहायक भएर मनेर आइपुग्नु भयो त्यहाँ। सूर्यप्रसादको बाबु भीम शमशेरको दरबारिया भएकोले सूर्यबाबुको पनि पद्म शमशेरसँग त्यही किसिमको सम्पर्क थियो। उहाँले मलाई पद्म शमशेरले केही गर्न नसक्ने व्यवस्थाको कुरा उठाउँदै अब म पनि हिन्दुस्तान नै जाने भए भन्नुभयो। जयप्रकाशजीलाई चिठी लेखिदिनुहोस्, म लिएर जान्छु भन्नुभयो। मैले हुन्छ भने। मलाई मनमोहनले रोके, कस्तो मान्छे हुन् कस्तो, तपाईँ किन लेख्नुहुन्छ, तपाईँको चिठीको कस्तो उपयोग गर्छन्, के गर्छन्, ती त आखिर दरबारको मान्छे नै हुन्, तिनको हातबाट तपाईँ जयप्रकाशजीलाई चिठी किन पठाउनुहुन्छ। अनि मलाई लाग्यो मनमोहनले भनेको पनि ठिकै हो, मनमोहनले मलाई चिठी लेख्नै दिएनन्। मैले नि सूर्यबाबुलाई भने भोलि पछितिर आउनुहोस् म लेखौँला, तर त्यसपछि उहाँ आउनु भएन, हिन्दुस्तान जानुभएछ। हामी थुनिएको बेलामा विद्यार्थीहरूले केही गरिरहेको जस्तो लागिरहेको थियो। एकपल्ट केही विद्यार्थीले एउटा जुलुस लिएर आए हामी थुनामा रहेको ठाउँसम्म। हामीलाई थुनेको ठाउँबाट पद्म शमशेरको दरबारभित्र मानिसहरू आए गएको देखिन्थ्यो, केशव शमशेर आएको देखिन्थ्यो, सबै आए गएको देखिन्थ्यो। विद्यार्थीहरूको जुलुस आएर नारा लगाइरहेकै बखत मोहन शमशेर आफ्नो रातो मर्सिडिज बेन्ज कारबाट भित्र आए। जस्तो किसिमको मर्सिडिज कारमा हिटलर हिँड्थ्यो रातो किसिमको कारमा, ठिक त्यस्तै कारमा मोहन शमशेर पनि हिँड्थे। उनको गाडी त्यस जुलुसले गर्दा रोकियो। म विद्यार्थीहरूसँग कुरा गरिरहेको थिएँ। उनका आठ पहरियाहरूले विद्यार्थीहरूलाई हटाएर मोटर पार गराए। गाडीभित्र पुगेको एकैछिनभित्र विद्यार्थीहरूलाई आठ पहरियाहरूले अकस्मात चुट्न थाले। कस्तो चुटाइ गरे भने भयानक किसिमले। मैले भने तिनीहरूलाई किन चुट्छौ, चुट्छौ भने यहाँ आएर चुट, यहाँ मैले पो त बोलेको छु, ती सुन्नेहरूलाई किन चुट्छौ। त्यसको केही असर भएन, उनीहरूले विद्यार्थीहरूलाई भयानकसँग कुटेर धपाइदिए। त्यस घटनापछि हामीलाई त्यहाँबाट हतार हतार गरेर अर्को ठाउँमा सार्न थाले। त्यो त दरबारको मुख्य मार्ग थियो, अन्त राख्ने ठाउँ पनि थिएन, जेलमा राख्न पनि सकेनन्। नक्खु जाने बाटोमा नारायण शमशेरको घरको दक्षिणपट्टि जुद्ध शमशेरले आफ्नो छोरीको लागि भनी बनाएको एउटा राम्रो घर थियो। त्यसको पछिल्लोतिरको लङ खाली गरेर त्यही हामीलाई राख्ने व्यवस्था गरे। हामी छजनाको लागि सबै कुराको राम्रो बन्दोबस्त गरेको थियो। खानपिनको धेरै राम्रो व्यवस्था थियो। दुध, टिनका बिस्कुटहरू सबै भान्सामा आउँथे। जुत्ता, कोट, ओभरकोटहरू सबै जसलाई चाहिन्थ्यो नयाँ पाइन्थ्यो। सिपाहीहरूलाई बोलाउने बटन थियो। हामीलाई घरको आँगनभन्दा बाहिर जान दिँदैनथे, मानिसहरूलाई भेट्न पाइँदैनथ्यो। कहिलेकाहीँ चिनजानका मान्छेहरू दक्षिणकाली जाने आउने बेलामा परबाट देखिन्थ्यो। दीर्घराजहरूलाई पनि त्यताबाट गएको देखिन्थ्यो, तर भेट्न भने दिएको थिएन। सिगरेट खानेहरूको लागि त्यस बेलामा पाइने सबभन्दा राम्रो सिगरेट डुमरिया जति खाए पनि पाइने, एकजनाले 50 खिल्लीसम्म खान लागेका थिए। बढ्ता भयो भनेर मैले भने, एकजनाले 20 खिल्लीभन्दा बढी नखाने। मलाई खाना खाएपछि बिहान बेलुका गरेर दुईवटा चाहिन्थ्यो। मैले धेरै नखाने भन्दा तायर्नी भन्थ्यो, पाइरहेको कुरा सानदाजुले किन बन्द गराइदिएको। हामीहरू आफैले चिया बनाउने पालो बनाएका थियौँ। मनमोहनको पालोमा जहिले पनि केही न केही बिगारिहाल्थ्यो। कहिले भान्सामा केही गर्दा औँला काटिएर आउँथ्यो, चियाको ट्रे बोकेर आउँदा हात रगतामे भइरहेको हुन्थ्यो, औँला थिचिरहेको पनि हुन्थ्यो। तर त्यसले न ठिकसँग चिया बनाउन सक्थ्यो, न आफ्नो हिफाजत गर्न सक्थ्यो। कस्तो भर नपर्दो भने कुनै पनि काम उसले ठिकसँग गर्दैनथ्यो। उसको हात र दिमागको बीचमा कुनै सामञ्जस्य नै नरहेको जस्तो देखिन्थ्यो। बडो मिलेर बस्ने स्वभावको थियो, सबै बडो रमाइलोसँग बसेका थियौं। त्यस्तैमा मेरो घाँटीको बिमारी फेरि शुरू भयो, म बिरामी परे। सबै त्यसबाट चिन्तित भए, हिन्दुस्तानका नेताहरू पनि त्यसबाट चिन्तित भएका थिए। गान्धीजी कहाँ कृष्णप्रसाद भट्टराई र बालचन्द्र शर्मा गए मेरो बारेमा उनको सहानुभूति लिन। राम मनोहर लोहिया पनि सक्रिय थिए मलाई जेलबाट छुटकारा दिलाउन। गान्धीजीले प्रधानमन्त्री पद्मशमशेरलाई मेरो छुटकाराको सम्बन्धमा चिठी लेखेका थिए। त्यो चिठी लिएर कृष्णप्रसाद भट्टराई र बालचन्द्र शर्मा नेपाल जाँदैछन् भन्ने खबर अखबारमा छापियो। त्यो समाचार छापिनासाथ मलाई जेलबाट छुटकारा दिइहाले, चिठी नआउँदै। मलाई पद्मशमशेरले पछि भनेका थिए, मैले गान्धीले भनेको आधारमा तपाईँलाई छोडेको होइन, मैले आफ्नै निर्णयबाट तपाईँलाई छोडेको थिएँ। म छुटेर हिन्दुस्तान गएँ आफ्नो इलाजको लागि। मेरा अरू पाँचजना साथीहरू त जेलमा नै थिए। इलाजको लागि बाहिर जानसाथ मैले फेरि पार्टीभित्रको आफ्नो काम सुरु गर्न थालिहालेँ, अनि विवाद सुरु भयो पार्टीको नेतृत्वलाई लिएर। पन्ध्र, पिताजी सात्विक रूपमा नास्तिक नन कन्फर्मिस्ट हुनुहुन्थ्यो, धर्मको मामिलामा पनि धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो, तर कर्मकाण्डतर्फ हुनुहुन्थेन। उहाँ सुधारवादी हुनुहुन्थ्यो, यथार्थमा उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो। राजनीतिलाई मात्र सम्हाल्ने होइन, शिक्षा र सामाजिक जीवनका अरू पक्षहरूलाई पनि राजनीतिमा लागेको मानिसले सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो। उहाँ कथा कथा गान्धीजीको जस्तो विचारधारा राख्नुहुन्थ्यो। एक दुईवटा घटनाहरू म सम्झन्छु उहाँको सम्बन्धमा। हामीहरू निर्वासनमा बस्दा पनि चन्द्र शमशेरसँग उहाँको सम्बन्ध। चन्द्र शमशेरले उहाँलाई किताबहरू पठाउँथे, औषधिहरू पठाइदिन्थे। पिताजीलाई बडो अभिरुचि थियो दासताको समाप्तिमा, कमारा कमारीहरूको मुक्तिमा। हामीहरू कहाँ अघि धेरै कमारा कमारीहरू थिए। मलाई दुई चारजना कमारा कमारीहरूको अहिले पनि सम्झना छ। हामीहरूको निकै काम गर्ने कमारा कमारीहरू थिए, पिताजीको सेवा पनि गर्थे। एक दुई कमारीहरू पिताजीलाई माया गर्थे जस्तो लाग्छ, पिताजी पनि उनीहरूलाई माया गर्नुहुन्थ्यो। एउटी इन्द्रवदन भन्ने कमारी थिए, मलाई कथा कथा त्यसको सम्झना छ। तिनीहरूलाई हेरिरहन्थे, तर सबभन्दा ठूलो दुःख उनीहरूको के थियो भने उनीहरूको कुनै पारिवारिक जीवन हुँदैनथ्यो। पिताजीले चन्द्र शमशेरलाई यो दास प्रथा उन्मूलन हुनुपर्छ भनेर हमेसा भनी पठाउनुहुन्थ्यो। मलाई लाग्छ सायद यो 1924 कुरा हो, जब चन्द्र शमशेरले निश्चय गरे दास विमोचनको अम्लेखको। उनले काजी रत्नमानको मार्फत पिताजीलाई लेखे, यो दास विमोचन तिमीलाई कस्तो लाग्यो? चन्द्र शमशेर त्यस्तो सम्बन्ध राख्थे पिताजीसँग। उनको इच्छा के थियो भने पिताजी आउनुहोस् नेपाल, तर दबेर आउनुहोस्। पिताजीको एउटा घटना मलाई मार्मिक लागेको थियो। पिताजी कहाँ जानु पर्यो भन्ने कुरा आउँदा पिताजीका एउटा नेवार जौहरी मित्र थिए, उनी जवाहरातको कामको लागि बनारस आएका थिए। कलकत्ता र बम्बईमा उनको कारोबार थियो, तिनको नाम म बिर्सिरहेको छु। उनले पछि पनि हामीलाई मदत गरेका छन्। तिनले भने म पुर्याइदिन्छु, टिकट किनेर म पुर्याइदिन्छु। तिनैसँग म गएँ कलकत्ता। पिताजी बस्नु भएको थियो सुब्बा तारानाथका, कवि थिए उनी। उनको ठूला दरबारहरूसँग सम्पर्क थियो। उनी के गर्दथे भने यहाँको कुनै दरबारको केटी वा केटासँग हिन्दुस्तानको कुनै दरबारमा विवाह गराइदिन्थे र त्यसबाट उनले जो कमिसन इत्यादि पाउँथे त्यसैबाट उनी निर्वाह गर्थे। उनी एउटा घर लिएर बसेका थिए कलकत्तामा, पिताजी त्यही बस्नु भएको थियो। पिताजी त्यहाँ बडो दुःखका साथ बस्नु भएको थियो। कसरी बस्नु भएको थियो भने किस्तीलाई घाँटीमा फित्ता लगाएर झुन्ड्याएर अनेक प्रकारका माल सामानहरू राखी हरेक माल दो दो पैसा भनेर कराउँदै फुटपाथमा बेच्ने गर्नुहुन्थ्यो। अनि कहिले बाहुला भरि माला झुन्ड्याए जस्तो विभिन्न किसिमका माल सामानहरूको माला झुन्ड्याएर फुटपाथमा ट्राममा बेचेर हिँड्नुहुन्थ्यो। हिँड्दा हिँड्दैको ट्राममा त्यसो भन्दै चढ्ने उत्रने बेच्ने काम पनि गर्नुहुन्थ्यो। त्यसबाट जे जति पैसा आउँथ्यो आफ्नो काम चलाउनु पर्थ्यो। त्यस्तो अवस्थामा हुनुहुन्थ्यो पिताजी। म उहाँको हिम्मतको नमुनाको रूपमा त्यो सम्झन्छु। पिताजीसँग म बसेपछि उहाँले मलाई पढाउन थाल्नुभयो। कागज किन्नलाई पैसा थिएन। अखबारहरू जो तारानाथ किन्दथे र कहिलेकाहीँ पिताजी पनि किन्नुहुन्थ्यो, त्यसलाई कपी साइजको बनाइकन त्यसमा लाइन गरेर ठूलो अक्षर गरेर लेख्न लगाउनुहुन्थ्यो र त्यसरी मलाई पढाउनुहुन्थ्यो। दिनभरि अरू काम केही थिएन, लेख्न लगाइरहनुहुन्थ्यो। लेखिसकेपछि घुम्न लैजान्छु भन्नुहुन्थ्यो, घुम्नलाई हिँड भन्नुहुन्थ्यो। कलकत्तामा कहीँ जाँदा पनि हिँडेरै जान खोज्नुहुन्थ्यो। त्यस हालतमा पिताजी बस्नु भएको थियो। पिताजीलाई असाध्यै दुःख रहेछ। एक दिन त पिताजीले हरेस नै खानु भएको रहेछ। त्यही हाम्रै घर नै र जहाँ हामी बसेका थियौँ त्यहाँ एउटा बडो नामी कालीजीको मन्दिर छ। ठनठनिया काली भन्दछन्। बडो प्रसिद्ध मन्दिर छ। त्यस मन्दिरमा उहाँ एक दिन बिहानै पुग्नु भयो। निधारमा कालो र रातो टिका लगाउनु भएको। उहाँको अनुहार त बडो उज्यालो र बडो दीप्तिमान थियो। उहाँले दुर्गाको कालीको स्तवन गर्न थाल्नु भएछ अलिकति उच्च स्वरमा एक्लो उभिएर। एउटा मानिसले त्यो विचार गरिरहेको रहेछ। पिताजीको त्यो स्तवन सिद्धिसकेपछि ऊ आएर पिताजीको हात समातेर सोध्यो, तिमी को हौ? यस्तो राम्रो संस्कृतको श्लोक पढ्छौ, तिमीलाई कुनै बडो भारी पीडा परेको रहेछ। पिताजीले भन्नुभयो, म त नेपालको मान्छे हुँ। उसले भन्यो, तिम्रो स्वरमा बडो करुणा र आर्द्रता थियो, मलाई भन तिम्रो दुःखको कुरा। पिताजीलाई उसले आफ्नो घरमा लिएर गएछ। हामी जुन इलाकामा बस्थ्यौँ त्यही एउटा सिमला स्ट्रिट भन्ने ठाउँ छ। त्यो स्वामी विवेकानन्दको भाइ रहेछ। त्यसको नाम अब मलाई सम्झना छैन, तर त्यो बडो प्रसिद्ध मानिस थियो, आतंकवादीहरूको नेता थियो। उसले आफ्नो जमातमा सामेल हुन भनेछ। पिताजी अलिकति जान्ने भइसक्नु भएको थियो त्यस मामिलामा। आतंकवादी काममा त उहाँ लाग्नु भएको थिएन। उनीहरूले भने, तिमीले अरू केही गर्नु पर्दैन, तिमी अपरिचित छौ, तिमीलाई कसैले चिन्दैन पनि। त्यसो हुनाले किदिरपुर डकमा कतैबाट आएका साहित्यहरू भए, अरू कुनै माल सामानहरू भए त्यहाँबाट लिएर हाम्रो हेडक्वार्टरमा पुर्याइदिनुपर्छ। पिताजी त्यसपछि केही समयको लागि अनुशीलन भन्ने एउटा आतंकवादी संस्थाको सदस्य बन्नुभयो। म त्यही छु त्यस वक्त। कति कति तकलीफ उहाँलाई भयो। कसरी सामानहरू बेच्नुहुन्थ्यो, तर कस्तो आदर्शको कुरा गर्नुहुन्थ्यो उहाँ। कस्तो दुःख थियो भने, मैले अखबार बेचेको छु, नखाएर बसेको छु, तर त्यसबाट मलाई कुनै प्रतिकूल मनोवैज्ञानिक असर परेन। यसो हेर्दा मलाई कुनै रोमान्टिक दुस्साहसको कुरा पढे जस्तो लाग्छ। ठुल दाजुमाथि भने यसको प्रतिकूल असर परेको छ उहाँको चरित्रमा। मलाई अनुभूति भएन तकलीफको।
स्वर अब अर्को घटना म बताउँछु। यो हाम्रो परिवारको एक दृष्टिले हेर्ने हो भने अकीर्तिको कुरा हो, तर त्यो पनि मलाई लागेको छ, त्यसको पनि म माथि ठूलो छाप परेको छ।
हाम्रो माइला पिताजी हुनुहुन्थ्यो कालिदास सरदारको माइलो भाइ। उहाँले तीन चारवटा बिहा गर्नुभएको थियो। बाहुनीलाई बिहा गर्नुभएको थियो, नेवारनीलाई बिहा गर्नुभएको थियो, क्षेत्रिनीलाई बिहा गर्नुभयो र अन्तमा बढी सुन्दरी एउटी बाहुनीसँग बिहा गर्नुभयो। ती नेपालको सबभन्दा ठूला तान्त्रिक, कलकत्तामा पनि ठूला तान्त्रिक थिए लक्ष्मीकान्त शर्मा भन्ने। तिनी बस्थे सिमला स्ट्रिटमा। तिनकै छोरीसँग बिहा गर्नुभयो। चन्द्रशमशेरले तिनको तन्त्रले मलाई बिगार्छ भनेर उनलाई निकाला गरेका थिए। उनको घर थियो ठूलो कम्पाउन्ड भएको, बगैँचा फूलहरू भएको तीन तल्ले घरमा तिनी बस्थे। तिनको एउटी बाहुनीबाट जन्मेकी छोरी मेरो माइलो पिताजीले बिहा गर्नुभयो। उनकी एउटी नेवारनी पत्नी थिइन्, तिनबाट जन्मेकी छोरी थिइन्। ती नेवारनीपट्टिको छोरी ज्वाइँलाई आफ्नो साथमा राखेका थिए उनले। हामीलाई चन्द्रशमशेरले निकाल्नुभन्दा ठिक पहिलेको कुरा हो बिहा भएको। तर हाम्री माइली आमाको हाम्रो माइलो पिताजीसँग पटक्क बस्नु मन थिएन। त्यस घरमा उहाँको अरू कसैसँग मन खुल्दैन थियो भने पिताजीसँग खुल्दथ्यो। पिताजीलाई भन्दिरहेछन्, कस्तो नमिलेको माइला बा बुढो मान्छे, ऊ एकदम तरुणी, नमिल्ने कुरा थियो भनेर उनी आफ्नो दुःखको कुरा पिताजीसँग गर्थिन्। पिताजी बडो सहानुभूतिको कुरा गर्नुहुन्थ्यो। यही बीचमा हामीले भागेर हिन्दुस्तान आउनु पर्यो। हामीहरू यता आइसकेपछि उनी भागेर आइन् आफ्नो माइत कलकत्तामा। माइला पिताजीको लागि यो बडो अकीर्तिको कुरा भयो। यति मात्र अकीर्तिको कुरा भएको छैन, अरू पनि कुरा भएको छ। पिताजीलाई हाम्रा माइला पिताजीले एउटा चिठी लेख्नु भएको थियो, बडो भावपूर्ण चिठी। भाउजू त्यहाँ कलकत्तामा गइछ, त्यसलाई सम्झाइ बुझाइ पठाउनु पर्यो भनेर लेख्नु भएको थियो उहाँ हाम्रो माइली आमा। अर्को जो नेवारनीपट्टिको ज्वाइँ थियो उसैको स्वास्नी जस्ती भएर बसिसक्नु भएको रहेछ। पिताजीले चिठी पठाएपछि उहाँसँग भेट्न जानुभयो। मलाई पनि हिँड, एकजना ठूला तान्त्रिक छन्, भेट्न जाउँ भनेर मलाई पनि लिएर जानु भएको थियो। पिताजीलाई जाने मन त पटक्कै थिएन, तर दाजुले लेखी पठाउनु भएकोले एकपटक कुरा गरिहालौँ भनेर जानु भएको थियो। म पनि पिताजीसँग उनी कहाँ गएँ। देखेँ बैठक छ, बडो ठूलो बैठक, तानपुरा छ, तबला छ, सारङ्गी छ, राम्रा कुर्सीहरू भित्तासँग लागेका छन्, मस्नतहरू छन्, जस्तो गाना बजाना हुने वातावरणमा हुन्छ, ती सबै कुराहरू भएको कोठामा हामीलाई लिएर गए। अनि पिताजीले भन्नुभयो, म एकपटक भाउजूसँग भेट्छु। तपाईँकी भाउजू त कसैको घर जाने छैनन् भनेर भनिन् उनकी आमाले। पिताजीले भन्नुभयो, म एकपल्ट भेट्न भनेर मात्र आएको,
हुन्छ, तपाईँसँग भेट्न केही हर्जा छैन। तपाईँलाई त सम्झिराख्छिन् र के भन्छन् भने त्यो घर छोड्दा त मलाई सानोबाबुको मात्र माया लागेको छ। अनि एकछिनपछि उनी माइली आमा एक्लै आइन्। त्यस बैठकमा भित्रबाट खुलेको एउटा ढोका थियो, त्यसबाट आइन्। बडो सुन्दरी, बडो सुन्दर गोलो अनुहार थियो, सेतो धोती र एउटा चप्पल लगाएकी थिइन्। अनि आएर यिनी को हो भनेर सोधिन्। विशेष हो, चिन्नु भएन भनेर पिताजीले भन्नुभयो। ए, यत्रो भएछन् भनेर अँगालो हालेर राखिन् कुर्सीमा अनि घरको हालचाल सोधिन्। पिताजीले सबै कुरा बताउनु भयो। उनले भनिन्, म त त्यहाँ जान्न, मैले तिनलाई छोडिसकेँ, मैले आफ्नो पति वरण गरिसकेँ, आफ्नो दिदीको पतिका साथ म बसिसकेँ, त्यो मलाई ज्यादा सम्मानजनक लागेको छ बनिस्पत करकापसँग कसैको पत्नी हुनु, त्यो त बेविचार लाग्दछ मलाई, मलाई त्यो बडो खट्किएको छ। बेविचार भनेको के हो भने आफ्नो इच्छा नभई कसैसँग बस्नु, त्यो बेविचार हो भन्ने उनको भनाइ थियो। पिताजी त यो सुनेर अवाक हुनुभयो। पिताजीसँग यसको जवाब थिएन। म ती सबै कुरा सम्झन्छु र ती माइली आमाले भनेको कुराहरू पनि, दुलासँग बेविचार हुन सक्छ स्वेच्छासँग नबसेमा भन्ने कुरा मलाई बडो घत लागेको थियो। बडो माया गरिन् मलाई तिनले, मलाई दुई तिनजना आइमीहरूले बडो माया गरे, तारानाथकी पत्नीहरूले र ती माइली आमाले। मलाई लुगाहरू लगाइदिन्थिन्, घरमा आएर तेलहरू लगाइदिन्थिन्। उनले एकपटक मलाई अँगालो हालेपछि मगमग हुन्थ्यो मेरो जिउ। अलिकति उनको मुजुरावाला जीवन पनि थियो। मलाई दुईवटा ओढ्ने पनि दिइन् उनले। त्यसपछि हामी टेढी आएका थियौँ। टेढीमा पनि एउटी अर्की नारी चरित्र मैले देखेँ। मेरो माइला पिताजीको नै एउटी छोरी थिइन्, क्षेत्रिनी वा नेवारनी पट्टिकी, हामी साइली भन्थ्यौँ उनलाई। उनको विवाह गरिदिएको थियो पश्चिम नेपालको कुनै गाउँमा, बडो दुःखका साथ राखेको रहेछ। यिनी त स्वतन्त्र किसिमको वातावरणमा हुर्केकी थिइन्। एकपटक त्यहाँ उनको घरमा डाकाहरू आएछन्। डाकुहरू आउँदा घरका सारा मान्छेहरू भागा भाग गरेछन्, भागेछन्। यिनले तरबार लिएर डाकुहरूसँग मुकाबिला गरेछन्। डाकाहरू जब भागे नाङ्गो पारिदिएछन् यिनलाई, तर यिनले पनि डाकाहरूलाई घाइते पारेछन् र डाकाहरू भागेछन्। डाकुहरू भागिसकेपछि लोग्ने आउँदा उनले फटकारेछन्। ना मर्द, स्वास्नी मानिसले डाकाको मुकाबिला गर्नु पर्यो भनेर, तँ किन गइस्, तँलाई बेइज्जती गरे भनेर लोग्ने रिसाएछन्। त्यसमा तिनीहरूको भनाभन बढ्यो। उनको भनाइ थियो, मैले नै बरु मुकाबिला गरेँ, तिमीहरूले त गरेनौ। अनि उहाँ बस्न नसकेर दुलालाई छोडेर हिँडेछन्, तर हिँडे पनि कहीँ जाने ठाउँ थिएन, पटना पुगेछन्। अनि फेरि माइला पिताजीको चिठी आयो पिताजीलाई, उहाँकी छोरी भागेर गइछ खोज्नु पर्यो भनेर। तबसम्म उनको चिठी आइपुग्यो कि उनको चिन्ता गर्नु पर्दैन, उनी राम्रैसँग छिन्। बाबु साहबलाई पठाउनु परेको थियो उनलाई लिन। उनी कसरी बसेकी थिइन्, कोसँग बसेकी थिइन् भन्ने कुरा थाहा भएन, तर बाबु साहबले उनलाई उनी हराएको 10-15 दिनपछि लिएर आए। उनी जोसँग बसेकी थिइन्, त्यो वकिल कस्तो थियो, के थियो भन्ने चर्चा हुँदा हाम्री साइली दिदी के भन्ने भने, त्यो कुन महत्त्वको कुरा हो, त्यो कस्तो थियो, के थियो र मसँग कस्तो व्यवहार गर्यो, यो म त्यस बखतको कुरा गर्दैछु। उनी भन्थिन्, दुलाको व्यवहार मैले खपेर बस्ने रे, त्यो का पुरुषसँग म बस्ने रे, यो एउटा मलाई आश्रय दिएर राख्नेले मसँग के व्यवहार गर्यो गरेन, तपाईँहरूलाई के खाँचो, त्यो भन्न सक्ने साहस उनमा थियो। पिताजी प्रशंसा गर्नुहुन्थ्यो यी सबै कुराहरूको। 17 पिताजीको एउटा घटना छ, बडो विषादयुक्त, तर पिताजीको चरित्र पनि त्यसले प्रकट गर्दछ। हामीहरूको परिवार कोही कहाँ थियो, म बनारसमा पढ्थेँ, मेरो उस्तो समस्या थिएन। ठुल दाजु पनि एउटा बङ्गाली डाक्टर थियो, जसले उहाँलाई 15 रुपियाँ महिना पठाउने गर्थ्यो, त्यसबाट 4 रुपियाँ मलाई पठाइदिनुहुन्थ्यो, त्यसबाट आफू राख्नुहुन्थ्यो 11 रुपियाँ। 11 रुपियाँमा 8 रुपियाँ उहाँको मेस चार्ज इत्यादि लाग्थ्यो, 3 रुपियाँ उहाँसँग रहन्थ्यो, 4 रुपियाँ मसँग रहन्थ्यो। म 2 छाक खान पाइहाल्थेँ, फिस तिर्नुपर्ने, किताब इत्यादि किन्नुपर्ने, त्यो सब 4 रुपियाँमा काम चालिहाल्थ्यो। त्यसरी ठुल दाजुले पठाउने गरेको थियो आफ्नो खर्च काटेर पटनाबाट। बेतियामा आमा हुनुहुन्थ्यो, मेरा भाइ बहिनीहरू बेतियामा थिए, अत्यन्त दुःख र अत्यन्त कष्टसँग, त्यो पनि मैले अलिकति भन्नुपर्छ। बेतियामा मेरी बहिनी थिए, विवाह भएको थिएन, मेरी सानीमा कुमुदिनी सानीमा, उनको पनि विवाह भएको थिएन, मेरो भाइ हरिहर कोसुभन्दा ठूलो, ठिक म भन्दा सानो, ऊ पनि उहीँ थियो, अरूहरू पनि उहीँ थिए। सान्दाई बोध प्रसाद सुशीलाको पिताजी पनि हुनुहुन्थ्यो, उहाँ अखबार बेच्नुहुन्थ्यो एउटा बुक स्टलबाट लिएर, खानाको हकमा खोले खाएर बस्ने गरेका थियौँ। म गएको बेलामा म पनि अखबार बेच्दथेँ। त्यहाँ एकपटक दङ्गा भयो, हिन्दू मुस्लिम दङ्गा। त्यहाँ एउटा कन्भेन्ट स्कुल थियो, हरि त्यस कन्भेन्टमा पढ्थ्यो र मेरी सानीमा र नलिनी पनि त्यसै कन्भेन्ट जस्तो स्कुलमा पढ्दथे। दङ्गा भएपछि 1-2 दिन स्कुल बन्द भयो, त्यसपछि पिताजीले भन्नुभयो, तिमीहरू त अब जानुपर्छ स्कुलमा। सबैले भने, बाप रे बाप, यो दङ्गाको बेलामा यी स्वास्नी मानिसहरूलाई बाहिर पठाउने? उहाँले भन्नुभयो, कटार लिएर स्कुल जान्छौ र कोही आयो भने कटारले मार्छौ। सड़क सुनसान थियो। त्यस्तो सुनसान सड़कबाट दुईजना स्वास्नी मानिसहरू मात्र स्कुल जान थाले। फेरि एकदम राम्री स्वास्नी मानिसहरू बेल्टमा कटार लगाएर। पिताजीको भावना थियो निर्भयता हुनुपर्छ, तर त्यसमा जोखिम पनि थियो। त्यही ताका हैजा भयो महामारीको रूपमा। पिताजी केही काम पाइन्छ कि भनेर जयनगर आउनु भएको थियो बेतियाबाट। हरिहर मेरो भाइलाई हैजा लाग्यो, ओखती गर्न पाइएन र हैजाबाटै उसको मृत्यु भयो। मृत्यु भएपछि उसलाई घाट लैजाने उपाय थिएन, कात्रु किन्ने पैसा थिएन, लकडी किन्ने पैसा थिएन, सबै स्तब्ध थिए। आमाले एउटा चिठी लेख्नुभयो छिमेकीमा बस्ने एउटा नेपाली आइमाईलाई, जो एउटा हिन्दुस्तानीसँग बिहा गरेर बसेकी थिइन्। यस्तो अवस्था पर्यो, अलिकति रुपियाँ पठाइदिनु पर्यो, छोराको लास उठाउन पाइएन भनेर। ऊ र उनका दुल्हा आए, कात्रुहरू किनियो, लकडीहरू किनियो र दाह संस्कार भयो। त्यसपछि फर्केर आएपछि तिनीहरू दुवैजनाले भने, यस्तो अवस्थामा तपाईँ किन बस्नुहुन्छ? हाम्रो सम्बन्ध कोल्हापुरको राजासँग छ, उनले तपाईँलाई मदत गर्नेछन्। तपाईँहरूले कुनै असम्मान नसम्झनुहोस्, तपाईँहरू उहीँ पुग्नुहोस्। कोल्हापुरमा महाराजसँग भेट भएछ। महाराजले एउटा पुरानो दरबार खाली गरेर बस्न दिएछ। उसको नयाँ दरबार बनेपछि त्यो पुरानो दरबार खाली नै थियो। काला संगमरमरहरू छन् दरबारमा, सारा मिलिटरीहरूले दरबारमा सल्युट गर्ने। उहाँ भने, सत्य लुगा फाटो छैन। खानालाई सारा फ्रुटका जुसहरू, फलफूलहरू, मासुहरू आइरहेका छन्। बाहिर जो निस्किँदा पनि सल्युट दिइरहेका हुन्थे। आमा भन्नुहुन्थ्यो, म रातभरि लुगा धोइरहन्थे, स्त्री गर्थे, फाटेका लुगाहरू टाल्थे। ती महाराजकी दिदी रहेछन्, बडो अद्भुत शासक नै तिनी रहेछन्। ग्वालियरको राजकुमारसँग विवाह भएको थियो, पछि राजा त्यही भए। तिनी त्यस्ताका कोल्हापुरमा बस्थिन्। पिताजी भन्नुहुन्थ्यो, तिनी नै त्यहाँकी हर्ताकर्ता जस्तै थिइन्। घोडा चढेर आउँथिन्, बिहान बिहान आउँथिन्, के चाहियो, कस्तो छ भनेर सोधपुछ गरेर शिकारमा जान्थिन्। शिकारमा बनेल, हरिण इत्यादि मारेर ल्याउँथिन्। बिस्कुटहरू सबै विदेशी आउँथे। पिताजीलाई बडो आश्चर्य लाग्थ्यो, यो के भइरहेको छ, किन भइरहेको छ भनेर। पिताजीलाई त्यहाँको कलेजको प्रिन्सिपल घोर पाटेले भन्यो, यो महाराज ठिक मान्छे छैन। पिताजीलाई बडो आश्चर्य लाग्यो, यो किन यसो गरिरहेको छ? यो रहस्य अहिलेसम्म पनि कसैलाई स्पष्ट भएको छैन। किन? पिताजीले एकचोटि भन्नुभएछ, दुवै भाइ र दिदी भएको वखतमा, यो तिमीले किन मलाई यस्तो गरेको? के कुरो, के को आकर्षणबाट तिमी यसो गर्छौ? उसले भन्यो, यो एउटा राजपूतहरूको, शासकहरूको अहम हो। एउटा शासकले तिमीलाई बर्बाद गर्न खोज्यो भने अर्कोले रक्षा गर्न खोज्यो, यो त अहमको कुरा हो। पिताजी भन्नुहुन्थ्यो, मलाई त चित्त बुझ्दो लागिरहेको थिएन त्यस अहमको तर्कको अगाडि। त्यसपछि पिताजीले के भन्नुहुन्थ्यो भने, उहाँलाई भागेर आउन मन लागेछ, तर उसले छोड्दैन। कसरी छोड्ने? उसले आफ्नो दिवानलाई बोलाएर भन्यो, हाम्रा सरकारी कागजहरू लिएर आऊ, छाप लागेको र मेरो लालमोहर पनि लिएर आऊ, यिनले जे भन्छन् लेख र मेरो दस्तखत गराऊ। यावत कुराहरू देवानले लिएर आयो लालमोहर गराउन। उनीहरूको पनि लालमोहर हुँदो रहेछ। उसले फेरि भन्यो, म तिम्रो माइलो छोरालाई बेलायतमा पढाउँछु, तिम्रो जेठो छोराको लागि बम्बईमा व्यापार खडा गराउँछु, म सबैको पढाइ लेखाइ विवाह वर्तमान सारा कुरा म गराउँछु, तिमीलाई अरू कुरा के चाहिन्छ लेख। उसले सबै कुरा लेखेर तयार पारेको थियो। अब पिताजीलाई फिक्री के भयो भने, जसले सारा कुरा लेखिसकेको छ अब छाप लगाउन मात्र छ। उहाँले भन्नुभयो, मैले अविश्वास गरेको होइन, मैले एकचोटि आमासँग पनि अनुमति नलिएर भएन, म आमासँग सोध्न जान्छु। त्यसो भए तिमी जाऊ, यिनीहरू नजाउन्, तिमी सोधेर आऊ भनेछ उसले। पिताजीले भन्नुभएछ, होइन, तिनीहरू पनि जानुपर्छ, हामी आइहाल्छौ नि। अनि उसले भन्यो, अब तिमी आउँदैनौ, त्यो सब कागज त्यसै छ, तिमी आउँदैनौ, जाऊ, म जुन कुराबाट वचनबद्ध भएको छु तिमी आयो भने म त्यही कुरा गर्छु। त्यो एउटा विचित्रको घटना घटेको छ। प्रिन्सिपल घोरपाटे पिताजीलाई के भन्थ्यो भने, यो तिम्रो साली वा छोरीमाथि आँखा हालिरहेछ, त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ। 18. अनि पिताजी चन्द्रशमशेर मरेपछि नेपाल आउनुभयो। आइसकेपछि उहाँले स्कुलहरू खोल्नुभयो। शिक्षाको सम्बन्धमा पिताजी एकदम आधुनिक विचार राख्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, लोग्ने मान्छे, स्वास्नी मान्छे सबैको सहशिक्षा हुनुपर्छ। त्यसमा उहाँको विरोध भयो। विरोध हुँदा पनि उहाँले मान्नु भएन। त्यसमा फेरि नृत्य र नाटक गराउनुहुन्थ्यो। नाटक गराउँदा आफ्नै घरका छोरी बहिनीहरू र सुशीलालाई पनि नृत्य गराउनुहुन्थ्यो। त्यसको बडो विरोध भयो। हाम्रै घरको बगलमा एकजना डिठा थिए, हामीलाई बडो मदत पनि गरेका थिए। उनले भने, छोरीहरूलाई नचाउने कुरा मन परेन स्टेजमा। पिताजीले भन्नुभयो, माफ गरिदिनुहोस्, तपाईँसँग यस कुराको लागि क्षमा चाहन्छु, एउटा गोडामा उभिएर तपाईँसँग म माफी माग्छु, तर यो कुरा गर्नै पर्छ। पिताजीले यो कुरा गर्दा म थिएँ।
पिताजीले के भन्नुहुन्थ्यो भने छोरीहरूले साइकल सिक्नुपर्छ, घोडा चढ्नुपर्छ। सुशीलाको भर्खरै विवाह भएको थियो, घोडा चढ्न आउँदैन थियो। त्यस वक्तमा घोडा राख्ने चलन थियो, हामीहरूका पनि एउटा घोडा थियो। ल, यो घोडा चढेर बिहान बिहानै जानु र एक डेढ घण्टामा आउनु भनेर पिताजीले पठाउनुहुन्थ्यो। ठुल दाजुलाई त्यो मन पर्दैनथ्यो, मुरमुरिनुहुन्थ्यो। पहिले त विरोध गर्नुभयो, यो एकदम मन परेन मलाई भन्नुभएछ, भाउजूलाई अप्ठ्यारो लागेछ, उहाँ जानु भएनछ।
खोइ, सुशीला घोडा चढ्न गइन्, पाइजामा लगाएर जाऊ घोडा चढ्न भनेर पिताजीले भन्नुभएछ।
ठुल दाजु त्यहीँ हुनुहुन्थ्यो। त्यस दिन घोडा एउटा खाल्टोमा गएर खसेछ बडा हाकिमको घरको अगाडि, अनि ठुल दाजुले फेरि न्यु पाउनु भयो।
यो त राम्रो भएन, बुहारी त्यसरी घोडाबाट खसेको र हिलो लागेको।
त्यसबेला पिताजीले भन्नुभएको मैले सम्झेको छु, घोडा चढ्ने मान्छे लड्छ, जमिनमा घोडा टेकेर बस्ने मान्छे त कहिले पनि लड्दैन।
त्यसरी पिताजीको अभिव्यक्ति हुन्थ्यो यस्ता कुराहरूमा।
पिताजीको एउटा आदर्श वाक्य थियो, उहाँको एउटा बडो राम्रो कन्तुर थियो। पहिले उहाँ धनी भएको वखतमा कलकत्ताको एउटा पसलमा किन्नु भएको थियो। त्यसमा पिताजीले के लेख्नु भएको थियो भने, आँट गर म पुर्याउँछु। अर्ध चन्द्राकार वृत्तमा त्यो लेखिएको थियो। कन्तुर खोल्ना साथ त्यो देखिन्थ्यो, त्यो ईश्वरले भनेको हो भन्नुहुन्थ्यो उहाँ। तिमी आँट गर, म तिम्रो काम पूरा गर्छु। त्यो थियो उहाँको दृष्टिकोण।
भीमशमशेर प्रधानमन्त्री भएपछि पिताजीलाई उनले बोलाएका थिए।
भीमशमशेरले उहाँलाई सोधे, तिमी कसरी बसोबास गर्छौ, पैसा कति दिने?
पिताजीले भन्नुभएछ, केही दिनु पर्दैन, म व्यापार गर्छु, त्यसैबाट म व्यवस्था गर्छु।
यहाँ आउने अनुमति सरकारले बक्स्यो, त्यो नै मलाई ठूलो कृपा भयो।
भीमशमशेर मान्थे पनि उहाँलाई।
पिताजीले सोच्नुभयो, के व्यापार म गरौं जो नौलो हुन्छ। अरूले गरेको व्यापार धान चामल निकासी पैठारीमा उहाँलाई रुचि थिएन। एउटा जडी जो पागलपनको औषधि बनाउन काम लाग्छ, यसको बडो चर्चा भइरहेको थियो।
चाँडमडुवा, रकफेयर सर्पेन्टिना, हाम्रो विराटनगरतिर त्यसलाई चाँडमडुवा भन्छन्। संस्कृतमा के भन्छन् मलाई थाहा छैन, सर्पशील भन्छन् क्यार।
पागलपनको औषधि बेच्ने एउटा बङ्गाली कलकत्तामा थियो, पिताजीको त्यससँग भेट भएको थियो। उसले भनेको थियो, तिमीले त्यो सप्लाई गर्यौ भने म किन्दछु।
त्यो पहाडको तलहटीमा पाइँदो रहेछ, अग्लो पहाडमा होइन,
त्यो पाइँदो रहेछ छोटा नागपुरको पहाडमा, तर त्यो त्यहाँ सिद्धिसकेको रहेछ, त्यसो हुनाले उनीहरू यता पो खोजिरहेका रहेछन्।
पिताजीले भन्नुभयो, म त्यही निकासी गर्छु र त्यसैको निकासी गर्नु पर्यो।
त्यो वस्तु भन्सार निकासी पैठारी सूचीमा परेको थिएन, त्यसको भन्सार दर निर्धारित भएको थिएन।
त्यो त उहाँले यसै पनि निकासी गर्न सक्नुहुन्थ्यो,
तर पिताजीले भन्नुभयो, यो त ठिक होइन। उहाँले प्रधानमन्त्रीलाई भनिकन भन्सार निकासी पैठारी लिस्टमा पार्न लाउनु भएछ, 3 रुपियाँ मनको दरले तिर्छु भनेर। नत्र त्यो कसैले चिनेको पनि थिएन, यसै निकासी गरे हुन्थ्यो उहाँले। त्यो 24 रुपियाँ मनको दरले किनिन्थ्यो, करिब 1000 मन हामी सालको निकासी गर्थ्यौं। सबै खर्च काटेर हामीलाई सालमा करिब 10-12 हजार जतिको आयस्ता हुन्थ्यो।
त्यसपछि रूपामुखी र सुनामुखीको खानीको काम गर्छु भनेर पिताजी लाग्नु भयो।
त्यसमा हामीलाई धेरै नोक्सान भयो, 1000 रुपियाँ लगाएर हामीले खनखान गर्न लगायौं। तर त्यसै बेला के भइदियो भने, रुसतिर त्यसको यति ठूलो भण्डार निस्क्यो कि त्यसमा कुनै पर्ता परेन। मैले भन्न खोजेको के भने, पिताजीलाई यस्ता नयाँ र नौला कामहरूमा बढ्दा अभिरुचि हुन्थ्यो।
भीमशमशेरसँग पिताजीले केही लिनु भएको थिएन, तर उहाँ ढुक्क निर्धक्क हुनुहुन्थ्यो, यी प्रधानमन्त्री छन्, म व्यवस्था गर्न सकिहाल्छु।
हाम्रो माइला पिताजीको देहान्त भयो, उहाँको कोही पनि थिएन, उहाँले अलिकति सम्पत्ति छोड्नु भएको थियो, उहाँलाई ऋण पनि धेरै परेको थियो। अहिले हामी बसेको विराटनगरको घर उहाँले नै बनाएको हो, त्यसमा हामीहरू बस्थ्यौं। बिस्तारै बिस्तारै पिताजीले आफ्नो आर्थिक अवस्था सुधार्नु भयो।
भीमशमशेर 2.5 वर्षपछि मरे, जुद्धशमशेर प्रधानमन्त्री भए।
उनलाई पिताजीले न भेट्नु भएको थियो, न चिन्नु भएको।
उस वखतमा के चलन थियो भने, एउटा प्रधानमन्त्रीको चाकरी गर्नेलाई अर्को प्रधानमन्त्रीले फ्याँक्ने, पन्छाउने, झिक्ने।
पिताजीलाई लागेछ, अब जुद्धशमशेरले के गर्ने हो के? पिताजीलाई पहिले लागेका मुद्दाहरू खारेज भएकै थिएन। 2.5 वर्षसम्म पिताजीले त्यसमा ध्यान पनि दिनु भएको थिएन। त्यसमा पिताजी अलि चिन्तित पनि हुनुहुँदो रहेछ। बुनु त्यही ताका जन्मेकी थिए। 20-21 दिन जति भएको थियो उनी प्रधानमन्त्री भएको। पिताजी चाकरीमा जानु भएको थिएन। त्यस कुराको उनले विचार गर्दैछन्, पिताजी नगएको। अनि आफ्नो 8 पहरियालाई पठाए, कृष्णप्रसादलाई बोलाएर ल्याऊ भनेर। आमा भन्नुहुन्थ्यो, जब बोलाउनु भन्ने खबर आयो, पिताजी अब फर्कनुहुन्न भन्ने लाग्यो।
पिताजी आफ्नो लुगा लगाएर जानुभयो, उताको उतै थुन्छ भनेर। जुद्ध शमशेर त्यस बेलासम्म जावला खेलमा नै थिए। पटाङ्गिनीको बगैँचामा उनी टहलिरहेका थिए। पिताजी पुग्दा कृष्ण प्रसाद आए भनेर कराएपछि ल लिएर आऊ भनेर लिन पठाए। उहाँलाई लिएर जाने कुनै सरदार थिए। जुद्ध शमशेरले पिताजीलाई देखेपछि सोधेछन्, तिमी किन आएनौ म प्रधानमन्त्री भएपछि? पिताजीले भन्नुभएछ, मैले सरकारलाई चिनेको थिइनँ, मैले चाकरी पनि गरेको थिइनँ, त्यसो हुनाले म आउन सकिनँ। अब म प्रधानमन्त्री भए के भन्ठान्छौ, म के गरौंला? पिताजीलाई सबैले ठान्दथे उहाँ बडो सुधारवादी हुनुहुन्छ। जुद्ध शमशेरले त्यसरी सोधेपछि पिताजीले भन्नुहुन्थ्यो उहाँलाई के लाग्यो भने उहाँलाई देउताले नै बोलाए। उहाँले भन्नुभएछ, सरकार आजसम्म प्रधानमन्त्रीहरूले के गरे? आफ्नो छोराहरूको आफ्नो घरको मात्र इन्तजाम गरे, देशको त गरेनन्। अब त भए जनतालाई के छ भने सरकारका 21 जना छोराहरू छन्। अब त सरकार जनता तबाह हुने भयो। पिताजीले भन्दै जानुभएछ, उनी सुन्दै गएछन्। पिताजी भन्नुहुन्थ्यो, मलाई के साहस भयो कुन्नी, मैले त्यही भने। जुद्ध शमशेर थचक्क बसे त्यही बेन्चमा र भने, तिमीले ठिक भन्यौ, यस्तै कुरा सबै मनमा सोच्दा होलान्, तर त्यो म गर्दिन। छन् मेरा छोराहरू, उनीहरूको म इन्तजाम गर्छु, उनीहरूको लागि साधारण किसिमको घर बनाउँछु, म ठूल्ठूला महल बनाउँदिन, वीरताको नाउँमा म ब उच्चारण गर्दिन। तिमीले अहिले जो भावना व्यक्त गर्यो त्यो प्रजाको रैतीको भावना हुन सक्छ, तर म त्यो गर्दिन। तर पिताजीले भन्नुभएछ सबै कुरा। उनले पनि आफ्नो कुरा राखे, वीरता लिएनन्, ठूल्ठूला दरबारहरू बनाएनन्, ठिक साधारण किसिमका महलहरू बनाए छोराहरूको लागि। 19. जब पद्म शमशेरको पालामा म छुटे, मसँग समातिएका अरू 5 जना त थुनामा नै थिए। आमाहरूलाई 6 महिना जति धनकुटामा राखेर छोडिदिइसकेको थियो। थुनाबाट छुट्ने बित्तिकै म बम्बई गए टाटा हस्पिटलमा। त्यहाँ चेकअप गराए, ठूलो इन्फेक्सन भइसकेको रहेछ। त्यहाँबाट निको भएर म बनारस आफ्नो हेडक्वार्टरमा आए। मेरो अनुपस्थितिमा मातृका बाबु मेरो ठाउँमा अध्यक्ष बन्नुभएको थियो। पछि के कारणले हो कुन्नी मातृका बाबुले राजीनामा गर्नुभएछ र फेरि उहाँको निमित्त काम गर्ने भनी साथीहरूले एउटा मिटिङ गरेर दिल्ली रमन रेग्मीलाई अध्यक्ष बनाए। अब उनी कुनै काम गरिरहेका थिएनन्। मेरो अनुपस्थितिमा एउटा सङ्घर्ष भयो। त्यस सङ्घर्षबाट सङ्गठनको एउटा केन्द्र तयार भयो, खास गरेर तराई भेगमा। तर तिनीहरूलाई न कुनै निर्देशन छ, न उनीहरूसँग कुनै सम्पर्क छ। खालि वक्तव्यहरू मात्रै दिन्थे, खालि आफ्नो बढाई मात्रै गर्ने। साथीहरू बडो असन्तुष्ट थिए। म छुटेर आउने बित्तिकै सबैले भने, अब तपाईँले काम सम्हाल्नु पर्यो। मलाई त्यसबेला कार्यभार सम्हाल्ने मन पनि थिएन। मैले भने, चल्दैछ काम, म गरिहाल्छु नि। तर होइन भनेर सबैले भने। उनले काममा पनि बाधा दिन्थे। वर्किङ कमिटी बोलाऊ भन्दा त्यो पनि नबोलाउने, वर्किङ कमिटीको निर्णय नलिने, आफूले कता कता सम्पर्क गरेको छ, के गरेको छ। त्यसले गर्दा पार्टीमा बडो असन्तोष थियो। पार्टीका सबै साथीहरू र गणेश मान्जीले पनि भन्नुभयो, अब तपाईँले कार्यभार ग्रहण गर्नै पर्छ। मैले दिल्ली रमन रेग्मीसँग कुरा गरे। उनको व्यवहार साथीहरूसँग बन्धुत्वपूर्ण हुँदैन थियो। यो त मलाई लाग्दछ रेकर्डमा नै मैले राख्नुपर्छ। उनको व्यवहार कस्तो हुन्थ्यो भने नोकरलाई गरेछ र मलाई मात्र सम्मान गर्थे र मसँग अलिकति विचार गर्थे, अरू कसैलाई मान्दैनथे। जस्तै एक दिन कुरा गर्न जानु पर्यो भनेर म उनी कहाँ गएँ, उनी कसै कहाँ आउने होइन। उनी बनारसमा बस्दथे, म गएँ उनी कहाँ। गणेशमानजी पनि हुनुहुन्थ्यो त्यहाँ। गणेशमान भन्थे गणेशमानजीलाई। गणेशमानजीलाई गणेशमानजी अथवा तपाईँ भन्ने कुरै छैन। विश्वेश्वर बाबु आउनुभयो, ल चिया लिएर। गणेशमानजीको ठूलो गुण के छ भने, जसलाई नेता मान्नुहुन्छ उसलाई हर किसिमको सहयोग दिनुहुन्छ, हर किसिमको। जस्तो ठुल दाजुलाई नेता मानेपछि उहाँको लुगा धुनु भएको छ। गणेशमानजीलाई त म अदब गर्थे, हाम्रो एकदम अनमोल साथी भनेर। रेग्मीले हराएपछि गणेशमानजीले केटले उठाउनु भयो र तल गएर चिया लिएर आउनु भयो। तँ र तिमी बाहेक उनी कसैलाई अरू कुनै सम्बोधन नगर्ने, त्यस किसिमको उनको वार्ताव थियो। उनको के दाउ थियो भने, आफ्नो अध्यक्षतामा हिन्दुस्तानको मार्फत परिवर्तन भइहाल्छ, त्यसमा आफू नै प्रमुख रहन पाइन्छ। उनलाई पार्टी बनाउने केही गर्ने चिन्ता थिएन, त्यो मलाई चिन्ताको कुरा भएको थियो। मैले उनलाई सम्झाए, उनले माने। त्यसपछि उनले भने, तपाईँ र म एकछिन कुरा गर्न जाउँ। हामी कम्पनी बागमा गयौँ, गणेशमानजीलाई लागेनन्। अनि त्यहाँ उनले मलाई नेहोरा गरे। म कति दिन बाँच्छु र, तपाईँको लामो आयु छ, मलाई नै अध्यक्ष हुन दिनुहोस्। मलाई त्यो अराजनैतिक लाग्यो, त्यस किसिमका कुराहरू। यहाँ राजनीतिक विषयहरू छन्, अनेक प्रकारका राजनीतिक विषयहरू उठिरहेका छन्, छलफल गर्नु परेको छ ती कुराहरू। उनी त्यस्ता कुरा गर्दथे। अलिक दिनसम्म त्यस्तै खिचिमिची भएर अनि त्यस बखतदेखि नै काठमाडौँमा एउटा समूह छ जो हामीहरूको र प्रजातन्त्रको खिलाफ छ। यसले विषाक्त प्रचार मेरो खिलाफमा गर्न थाल्यो। सबैलाई छाडेर त्यो प्रचार डिल्ली रमन रेग्मीको पक्षमा हुन थाल्यो। त्यही पृष्ठभूमिमा मैले कार्य सम्हाले। मैले कार्यभार सम्हालेपछि त झन् यो आफ्नो पदको लागि भनेर चर्को कुरा हुन थाल्यो। मैले वर्किङ कमिटी बोलाएँ अनि जे आफ्नो गर्ने तरिका छ गर्न लागे। सिमानाहरूको भ्रमण गर्न लागे। सिमाना सिमानामा मिटिङहरू हुन थाले। तर काठमाडौँमा भने त्यहाँका मानिसहरू जहिले पनि बीचमा बस्ने, काठमाडौँका मानिसहरू जहिले जहिले पनि बीचमा बस्ने, जता सजिलो उतै हाम फाल्ने किसिमको प्रवृत्ति भएको। प्रचार मेरो विरुद्धमा के गर्थे भने प्रजातन्त्रको लागि के हुन्थ्यो, पदको लागि लडाईँ गर्ने मात्र हो। अनि मलाई एउटा विचार के आयो भने मैले काठमाडौँ पनि जानु पर्यो। खतराको बखत थियो। 1947 को सेप्टेम्बर अक्टोबरतिर छुटेको थिएँ। त्यसपछि मार्चसम्म 1948 को मार्चसम्म त डिल्ली रमन रेग्मीसँग झगडेको कुरा हुँदै रह्यो। 1948 को कुरा हो, मलाई एउटा विचार आउन थाल्यो, काठमाडौँलाई सङ्गठित नगरी हुँदैन, किनभने काठमाडौँमा राणाहरूको ठूलो प्रभाव थियो, उनीहरूले चलाउने हल्लाहरू हुन्थे। मलाई कता कता यो अनुभव हुन थाल्यो कि त्यसमा सजिलो भइदिएका छन् दिल्ली रमन रेग्मी, जो पछि प्रमाणित पनि भएको छ। यहाँ प्रचार गर्ने माध्यम पनि उस्तै, त्यसो हुनाले एकपटक काठमाडौँ जानुपर्छ भन्ने मलाई लाग्यो। काठमाडौँमा पनि त्यहाँका मानिसहरूले एउटा ग्रुप बनाएका थिए। त्रिपुवर सिंह त्यसका अध्यक्ष थिए। त्रिपुवरसँग हाम्रो सम्पर्क थियो, उनी हाम्रा सदस्य थिए। अनि मैले काठमाडौँ जानुपर्छ भन्ने निश्चय गरेँ। यो कुरा अरू कसैलाई भनेको थिएन, गणेश मान्जीलाई भनेको थिएँ। गणेश मान्जीलाई भनेको थिएँ, रुद्र गिरी र गोपाल प्रसाद भट्टराई तीन चारजनासँग सल्लाह गरेको थिएँ र उनीहरूले पनि जानुपर्छ भनेर। म जाने, कृष्ण प्रसाद भट्टराई जाने र हामीलाई गाइड गर्न केदारमान व्यथित जाने भन्ने निश्चय भयो। केदारमान व्यथितको पनि एउटा कथा छ। केदारमान व्यथित र होरा प्रसाद जोशी एक दिन बनारसमा गर्मीको बखतमा दुईजना आए। गर्मीको बखत थियो। जति काठमाडौँबाट आउँथे बडो रहस्यात्मक ढङ्गबाट आउँथे र बडो भारी क्रान्तिको पोको बोकेर आएका छन् जस्तो गरेर। बिबीसँग त पछि भेट्छौ भनेर गणेश मान्जीसँग पहिला भेटे। त्यो पद्मशमशेर छँदैको कुरा हो। पद्मशमशेरलाई काठमाडौँमा टिक्न गाह्रो परेछ। पद्मशमशेरले हिन्दुस्तानमा खबर पठाएका थिए, मोहन शमशेरले मलाई मार्छन्, मेरो ज्यान खतरामा छ भनेर। उनी राजकीय भ्रमणमा हिन्दुस्तान आएका थिए। जवाहरलाल नेहरूले मलाई के भने भने म त उनलाई दबाब दिँदैछु, जाऊ भनेर। उनी रहे भने तिमीहरूलाई सजिलो हुन्छ, यी हटे भने त गाह्रो हुन्छ। त्यसो हुनाले तिनीहरूलाई केही न केही आश्वासन दिइकन तिमीहरूले फर्काउनु पर्छ। त्यसो हुनाले जब ती कलकत्ता आएका थिए म पद्मशमशेरलाई भेट्न गएको थिएँ। पद्मशमशेर असाध्यै डर छेरुवा थिए। उनको अवस्था कस्तो थियो भने मसँग करिब एक सवा घण्टा कुरा गर्दा चार पाँचचोटि पिसाब गर्न गए, दस पन्ध्रचोटि रोए तिनले। मैले सोचेँ यस्तो मानिसले के गर्न सक्छ। मैले जवाहरलालजीलाई त्यो कुरा भने। यिनले जवाहरलाल नेहरूलाई भनिकन श्रीप्रकाशलाई नेपालमा मगाएका थिए एउटा संविधान बनाउन मद्दत गरिदेऊ भनिकन, पञ्चायत संविधान। त्यसलाई हामीले मानेनौ। त्यसपछि उनी नेपाल फर्केनन्, हिन्दुस्तानमै बसे। बीस पद्मशमशेर हिन्दुस्तानमा आउनुभन्दा अघि एउटा घटना घटेको छ। म दौडधुप गरिरहेको थिएँ के गर्ने कसो गर्ने भनेर। पद्मशमशेर अलि दुर्बल छन् र दुर्बल शासक प्रजातन्त्रको लागि असल हुन्छ भन्ने मेरो धारणा थियो। तिनका छोरा बसन्त शमशेर बनारस आएका थिए। म चिन्दिनथे बसन्त शमशेरलाई। बसन्त शमशेरको बारेमा धारणा के थियो भने उनी अलिकति प्रजातान्त्रिक खालका मान्छे हुन्। मलाई उनले धेरै मद्दत गरे। पछि म नेपालमा आएपछि आफ्नै दरबारमा मलाई राखे, जबकि मलाई यहाँ बस्ने व्यवस्था गर्न गाह्रो थियो। मेरो उनीसँग सुरुमा परिचय थिएन। उनी बनारसका एकजना ठूलो रईस माधवराज सन्ड भन्नेको पाहुना भएर बसेका थिए। त्यस बखत बाबु मैया युनिभर्सिटीमा पढ्दै थिइन्, बीएमा हो क्यारे। मैले बाबु मैयालाई भने तिमी विद्यार्थीहरूको तर्फबाट जाऊ र भन कि बीपी कोइराला तपाईँसँग भेट्न चाहन्छन्। उनी गइन् र भेटिन्। उनी बसेका रहेछन् युनिभर्सिटीतिर घाटको एउटा ठूलो घरमा। उनी गइन् र एकजना नेपाली विद्यार्थी भेट्न आएको भनिछन्। उनले तुरन्तै भेटेछन्। एक्लै थिएन उनी। उनले भनिछन् बीपी कोइराला तपाईँसँग भेट्न चाहनुहुन्छ। उनले भने म पनि भेट्न चाहन्छु उनलाई। कसरी भेट्ने भन्नुहोस् तपाईँले, कसरी भेट्ने भनेर। उनी त यहाँ पनि आउनु तयार छन् भनेर बाबु मैयाले भनेछन्। उनले भने यहाँ भेट्ने त कुनै माने नै हुँदैन। उनीहरूको निषाद सिनेमा हलमा सिनेमा हेर्न जाने प्रोग्राम रहेछ भोलिपल्ट बेलुका। उनले के भने भने म निषादमा आउँछु कारमा, तिमी निषादको अगाडि नै उभिरहनु बीपी कोइरालालाई लिएर। म बीपी कोइरालालाई चिन्दा पनि चिन्दिन र उनी पनि मलाई चिन्दैनन्। उभिरहनु उनीनिर अनि म आफ्नो मोटरबाट निस्केर ए यिनी त मसँग भेट्न आएकी थिइन् भनेर तिमी र भेट्न आउला अनि म बिपी कोइरालासँग भेटौँला। भोलिपल्ट बेलुका 6 बजेतिर उनी निसातमा मोटरबाट उत्रे र उत्रेपछि बाबु मैया अर्को पट्टिको फुटपाथमा उभिएकी थिइन्। उनलाई देख्न साथ अगाडि आउँदै उनले भने, ए तिमी त हिजो आएकी थिइनौ मलाई भेट्न, तिमी पनि सिनेमा हेर्न आएको? अनि बाबु मैयाले भनिन्, होइन म त त्यसै आएको। उनले मेरो परिचय बसन्त शमशेरसँग गराइदिन्। उनले के भने, यहाँ त कुरा गर्न भएन, कहीँ जाउँ। मैले भने, गङ्गा किनारमा नाउमा चढेर कुरा गरौँ। हुन्छ, उनले भने। उनी त अलि आँटिला मानिस थिए। उनलाई लिएर आउने मान्छेलाई उनले गएर भने, म त सिनेमा हेर्न जान्न, गङ्गामा नाउ चढ्न जान्छु। यी केटीले मलाई भन्छन् नाउ चढ्न जाउँ, म नाउमा जान्छु। उनी आए र आएर हामीलाई दशाश्वमेध घाटमा लिएर गए र एउटा नाउ लिए। ऊ र हामी गएर 3 जना मात्रै थियौं। अनि मैले भने, तपाईँको पिताजी प्रधानमन्त्री हुनुहुन्छ, यही बखतमा केही कुरा हुन सके राम्रो हुन्थ्यो, नत्र अवेर भयो भने राम्रो हुँदैन। यसो त बसन्त शमशेरको आफ्नो बाबुसँग राम्रो सम्बन्ध थिएन। उनले भने, मेरो बुवा पनि केही गर्न चाहनुहुन्छ, तर यी सबै राणालाई नसिद्धै हुँदैन। यदि केही गर्ने हो जसमा मलाई पनि मतलब होस्, मेरो बुवालाई पनि मतलब होस् भने यिनीहरू सबैलाई एकैपल्ट सिद्धाउनुपर्छ। 5-6 ग्रेनेडहरू तपाईँ दिन सक्नुहुन्छ भने दिनुहोस्, म त्यो काम गर्छु। यो जनवरी 1948 कुरा हो, किनभने गान्धीजीको हत्याको समयको कुरा भएको र त्यो मलाई सम्झना छ। यिनकी छोरीलाई टिभी भएको थियो जो कलकत्तामा थिइन्। उनको कुरा सुनेर मैले भने, कसरी तपाईँ त्यो गर्नुहुन्छ? प्रत्येक साँझ चाकरीमा आउँछन् कमान्डर इन चिफ लगायत सबैजना, मोहन शमशेर लगायत सबै। उनीहरू जम्मा भइसकेपछि झ्यालझ्यालबाट 5-6 ह्यान्ड ग्रेनेडहरू फाल्नुपर्छ। मैले भने, तपाईँको बुवा पनि त मर्छन् नि। उनले भने, सबैजना जम्मा भइसकेपछि महाराजलाई भन्न जान्छन् आउने बेला भयो भनेर, त्यही बखतमा हामी फ्याँक्छौँ। त्यसो हुनाले 6 शक्तिशाली ह्यान्ड ग्रेनेडहरू दिन सक्नुभयो भने म त्यो काम गर्न सक्छु। मैले भने, हुन्छ, म त्यो काम गरिदिन्छु। त्यसपछि मलाई दिल्ली जानु थियो गान्धीसँग भेट्नलाई। मैले गान्धीसँग भेटेको थिइनँ। मैले भने, हुन्छ, तर तपाईँ कति दिनसम्म बस्नुहुन्छ? उनले भने, म त यहाँ आज भोलिसम्म बस्छु, त्यसपछि म कलकत्ता जान्छु। कलकत्तामा मेरी छोरी बिरामी छ, त्यहाँ बस्छु 5-7 र फर्कन्छु। मैले भने, त्यसो भए 30 दिन म तपाईँलाई 6 ह्यान्ड ग्रेनेड ल्याएर दिन्छु। मलाई याद छ, मैले 30 दिन दिन्छु भनेको थिएँ। गान्धी त्यसै दिन मारिएका थिए। मैले तिनलाई त्यति भनेकै रातको ट्रेनबाट म दिल्ली गएँ। मलाई लाग्छ त्यो 25-26 दिन थियो। गान्धीसँग मेरो 28 दिन भेट भएको थियो। राम मनोहर लोहियाले मलाई लिएर गएका थिए। म 10 पुगेँ गान्धीका र त्यहाँबाट 4 उठेर आएँ। म त्यस दिनभरि बसेको छु त्यहाँ। जाडोको दिन थियो, बिडला हाउसमा गान्धीसँग मैले कुरा गरेँ। गान्धीलाई मैले आफ्नो कुरा भने र भनेपछि उनले मेरो स्वास्थ्यको बारेमा सबभन्दा पहिले सोधे। गान्धी त्यसबेला भयानक अँध्यारो मुद्रामा थिए। हिन्दुस्तान सरकारले उनको कुरो मानिरहेको थिएन। उनी एक्लै भएको अनुभव गरिरहेका थिए। जवाहरलालजी र सरदार पटेलको बीचमा बाजा बाज थियो, तँ रहने कि म रहने जस्तो गरेर। त्यस वखतमा मैले आफ्नो सबै कुरा उनलाई बताएँ। परिस्थिति कस्तो छ र हामीले सङ्घर्ष गर्नु परेको छ भनेर सबै कुरा सुनाएँ उनलाई। सबै सुनिसकेपछि उनले मलाई भने, म त तिमीलाई कुनै मद्दत गर्न सक्दिन। जब मेरा मानिसहरू मेरो कुरा सुन्दैनन् भने राणाले मेरो कुरा सुन्छन्? म त कुनै मद्दत गर्न सकौँला जस्तो लाग्दैन। मैले भने, म तपाईँसँग कुनै भौतिक मद्दत लिन आएको होइन। तपाईँको सहानुभूति र नैतिक समर्थन चाहिएको छ हाम्रो सङ्घर्षको निम्ति। तपाईँ त नेता हो, केवल हिन्दुस्तानको मात्र होइन, जहाँ जहाँ अत्याचार छ र अत्याचारको विरुद्धमा जहाँ जहाँ लडाईँ हुन्छ त्यहाँ तपाईँले समर्थन प्रदान गर्नुपर्छ। मैले त्यसो भन्दा उनले भने, अन्याय र अत्याचार र दमनको खिलाफ जहाँ आन्दोलन हुन्छ, सङ्घर्ष हुन्छ, त्यहाँ मेरो समर्थन हुन्छ, तर त्यसभन्दा बढ्ता त म केही गर्न सक्दिनँ। मलाई नै म अन्धकार देखिरहेको छु। गान्धीले मलाई यो कुरा भने मर्नुभन्दा 2 पहिले। त्यसपछि मैले बसन्त शमशेरलाई ह्यान्ड ग्रेनेड दिने कुरा लोहियालाई भने। लोहियाले भने, म त्यो कलकत्तामा दिन्छु, तिमी कलकत्तामा 30 दिन पुग। म आफ्नो एउटा मानिसलाई खबर पठाइदिन्छु र मेरो सम्पर्कको आफ्नो एउटा मानिस छ, त्यसलाई पनि म भनिदिन्छु। 30 बिहान म कलकत्ता पुगेँ। 28 दिन राति दिल्लीमा ट्रेन चढेको 30 दिन म कलकत्ता पुगेँ र जोसँग मैले सम्पर्क राख्नुपर्ने थियो त्यससँग सम्पर्क गरेँ। त्यसले के भन्यो भने, बेलुका 6 दिन्छु। त्यसले एउटा इलाका बतायो, त्यस ठाउँमा मलाई उभिरहन भनेको थियो र म आएर तपाईँलाई दिन्छु भनेको थियो। म ठिक टाइममा आएँ, एउटा सेतो रुमालमा 6 ह्यान्ड ग्रेनेड मलाई त्यस मान्छेले दियो र त्यो गइहाल्यो। अनि मैले त्यही बखतमा बसन्त शमशेरलाई पनि फोन गरेको थिएँ लिन आउनु भनेर। उनी बसेका थिए पार्क स्ट्रिटमा आफ्नो छोरीको साथ। मैले उनलाई 6 बजेतिर त्यही इलाकामा आउनुहोला भनेको थिएँ। उनी त्यही बेला टुप्लुक्क आइपुगे। अब म त्यो ह्यान्ड ग्रेनेड लिएर उभिरहेको छु। त्यही बखतमा पान सिगरेटको दोकानमा रेडियोले प्रसारण गरेको सुने, गान्धीको मृत्यु भयो। म ह्यान्ड ग्रेनेड लिएर पर्खिरहेको छु। एउटाले दिएर गइसक्यो र अर्कोले लिन लागिरहेको थियो। मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो। गान्धीसित मलाई कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यस बखत गरेँ। मलाई त सबै थोक भत्ता भङ्ग भए जस्तो लाग्यो। बसन्त शमशेर आए। मैले ती 6 ग्रेनेडहरूको पोको उनलाई दिएँ। त्यस्तै त्यहाँ मलाई लाग्यो, मैले हिंसाको लागि गान्धीको विचारको ठिक उल्टो 6 ह्यान्ड ग्रेनेड दिएर पठाएको थिएँ सम्पूर्ण राणा परिवारलाई सिद्ध्याउन भनेर। त्यसपछि बसन्त शमशेरले ती ग्रेनेडहरू काठमाडौँ लिएर आएछन्। म प्रत्येक दिन पर्खेर बसिरहेको छु कुन दिन त्यो विस्फोट गर्छ भनेर, तर त्यो खबर आउँदैन। पछि जब क्रान्ति भइसकेर हामी यहाँ आयौँ, मैले उनलाई भने, खोइ त तिमीले त गरेनौ। उनले भने, मैले एउटा मित्रको भरमा परेर त्यो काम पूरा गर्न सकिन। उनले त्यस काममा नरशमशेरसँग सल्लाह लिएछन्। नरशमशेरले भनेछन्, गर्नु त पर्छ तर अहिले हतारिएर होइन, त्यो तिमी नराख मलाई राख्न देऊ भनेर नरशमशेरले लिएर राखिदिएछ। यी ताकिता गर्दा रहेछन्। नरशमशेरले पख न पख भनेर पर्खाइराख्दो रहेछ। 21 त्यो बखत त्यस्तो थियो। यो 1948 कुरा हो। कुन महिना हो मलाई सम्झना छैन। यहाँ उटपट्याङका कुराहरू भइरहन्थे। यस्तै बखतमा काठमाडौँ जानु पर्यो, त्यहाँका मानिसहरूलाई सम्झाउनु पर्यो भनेर म, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथित काठमाडौँको मानिस भएकोले हामीलाई पथ प्रदर्शन गर्न भनेर लिई हामीहरू हिँड्यौं। त्यो पनि एउटा बडो नाटकीयताका साथ। त्यो एउटा रोमान्टिक कुरा जस्तो लाग्छ। हामी काठमाडौँ आयौं, महत्वपूर्ण हो, तर कसरी आयौं भन्ने कुरा त्यति महत्वपूर्ण हो जस्तो लाग्दैन। हामीहरूले जयनगरमा साथीहरूको एउटा मिटिङ भनेर राख्यौं। जयनगरमा हामी सामान्यत डाक बंगलामा मिटिङ गर्थ्यौं। म डाक बंगलामा बस्थे र त्यसैको पटाङगिरीमा हाम्रो मिटिङ हुन्थ्यो। बोर्डरतिरका साथीहरू आउँथे, तर आधा भन्दा बढ्ता सीआईडीहरू आउँथे। त्यसपछि म, गणेशमानजी, किसुनजी र 3-4 हामी दरभङ्गा आयौं। दरभङ्गामा हाम्रो बस्ने व्यवस्था रुद्रगिरीले गरे। त्यहाँबाट मैले आफ्नो काया पलट गरे। म जहिले पनि दारी जुङ्गा काट्थे। मैले जुङ्गा राखेँ, दारी काटेँ, चश्मा लिएँ, फलामको फ्रेम भएको, त्यो पनि फ्रेम टुटेको, बुढोले लगाउने जस्तो थोत्रो थोत्रो किसिमको चश्मा लगाएँ। मैले ठिक बाहुनको अनुहार लिएँ, चन्दन लगाएको, टुपी ठूलो पारेको थिएँ। म पण्डित भए, किसुनजी शिष्य हुनुभयो। व्यथित राँगा किन्न भनेर मधेस आएको साहु भए। दरभङ्गाबाट हामी जयनगर आयौँ। राति करिब 12 ट्रेन बिहान जयनगर पुग्थ्यो। हामी त्यसबाट जयनगर आयौँ। सिमानै सिमाना त्यहाँबाट जनकपुर पुग्न सकिन्थ्यो, तर हामी जनकपुर गएनौँ। जनकपुर नेर नै बोधबाबुको घर छ, बोधप्रसाद उपाध्यायको एउटा गाउँ छ। त्यहाँ हामी 4-5 घाम छँदै पुग्यौँ। हामीलाई देख्न साथ, आउनुहोस्, कसरी आउनुभयो भनेर आश्चर्य मान्दै बोधबाबुले हामीलाई घरभित्र लगे। हामीहरू रेलको लिकै लिक पुगेका थियौँ। हामी त यसरी आएका हौ, तपाईँले मद्दत गर्नु पर्यो भनेर मैले भन्दा, हुन्छ हुन्छ, त्यो त म गरिहाल्छु। पर्सि हाम्रो पुरा परिवार लिएर हिँड्ने, हाम्रो पहाड़को दशैं मनाउने निउले भनी बोधप्रसादले भने, र आफ्नी आमा, आफ्नी दुलही, आफ्नो बुहारी, आफ्नो सारा परिवार लिएर पर्सिपल्ट बैलगाडीमा लादेर हिँडे। सबैलाई भने, यसपालिको दशैं मेरो बनारसमा पढ्ने भतिजा पनि आएका छन्, धेरै दिनपछि आएको, हाम्रो पहाड़को घरमा चाड मनाउने विचार भएर जाँदैछौ। सारा परिवारलाई 3 बैलगाडीमा खानेकुराहरू लिएर, तिनकी बुहारीलाई म अहिले पनि सम्झिन्छु, भाइ बुहारी थिइन् क्यारे। मैले उनलाई भनेको थिएँ, खालि हामीलाई चिसापानी गाडी कटाइदिनुहोस्। चिसापानी पारी मन्थली भन्ने ठाउँ उनको पैतृक गाउँ रहेछ। यसपालि धेरै वर्ष भयो आफ्नो पैतृक थलोमा दशैं नमनाएको, त्यसो हुनाले दशैं मनाउन हिँडेको भनेर उनी हामीलाई लिएर हिँडेका थिए। पहाड नपुगुन्जेलसम्म 2 कि 3 लाग्यो। खानेकुराहरू लिएर आएकै थियो, चामल दालहरू सबै, बाटोमा बास बस्दै चिसापानी पुग्यौं। त्यहाँ काट्नु परेको थियो चिसापानी गढी। बिहान पख छ। चिसापानी गढीको तल एउटा ठूलो फाँट छ, बडो नामुद फाँट छ, के को फाँट भन्छन् कुन्ने। त्यहाँ हामी राति बास बस्यौं र भोलिपल्ट बिहानै हामी हिँड्यौं। बिहान जाडोको बखत छ, दशैं ताकाको जाडोको बखत छ। हामी चढ्दा ठूलो फाटक छ पत्थरको, र फाटकसम्म जानको लागि पत्थरको सिँढी छ। के देख्दछु भने, गढीको कप्तान घोडा चढेर तल झरिरहेको थियो। हामीहरू गुहार गुहार्थे, स्वास्नी मान्छे, लोग्ने मानिसहरू माथि चढिरहेका थियौं। ऊ बोधबाहुलाई चेन्दो रहेछ। मन्थली हो कि चिसापानीको मान्छे रहेछौ? त्यस गढीको नाउँ म भन्न सक्दिनँ अहिले।
क्या हो पण्डितजी, कहाँ जान थालेको? भन्ने उसले बोध प्रसादजीसँग सोध्यो।
धेरै भयो घर नगएको, यी बनारसमा संस्कृत पढ्ने, यसपालि घर आए, यिनलाई लिएर यसपालि पहाड़को घरैमा दशैं मनाउन हिँडेको, गाउँका आफ्ना दाजुभाइ दिदीबहिनीहरू सम्झेर आएको भनेर मलाई र किशुनजीलाई देखाउँदै बोध बाबुले भन्नुभयो।
हो, राम्रो गर्नुभयो, चटक्कै पहाड़ छोड्न त हुँदैन भन्दै ल जानुस् भनेर उसले हामी को हौ भनेर सोध्यो।
बोध प्रसादजीले हाम्रो बारेमा उसलाई परिचय दिनुभयो।
अनि आज कहाँ बाँस बस्ने? आज त तपाईँहरू पुग्नुहुन्न क्यारे, ल जानुस् भन्दै ऊ अगाडि बढ्यो।
अब कप्तानले नै जानुस् भनिसकेपछि त गढीमा कसले रोक्ने कुरै भएन, हामी निर्धक्क भयौं।
मैले त पण्डित जस्तो लुगा लगाएको थिएँ, टिका लगाएको, संस्कृतको श्लोक भनिरहने। बेला बेलामा म ल कृष्ण प्रसाद थाकियो, म त अलिकति ध्यान पूजा गर्छु, तिमी खाने पिउने व्यवस्था गर भनेर मानिसहरूले सुन्ने गरी भन्ने गर्दथे। बाटोमा पार्टी पर्थ्यो, मानिसहरू बसेका हुन्थे र हाम्रो तर्फ उनीहरूको ध्यान पनि जान्थ्यो। त्यसरी हामीहरू हिँड्दै थियौं। पहाड़तिर एउटा चलन के देखियो भने कुनै नयाँ मान्छे देखेपछि कहाँबाट आएको, कहाँ जाने भनेर जो पनि सोध्थे। त्यसै गरी हामी बनेपासम्म आइपुग्यौं। बनेपामा आइपुग्न लाग्दा मैले भने, अब यो धेरै बोझ लिएर म हिँड्न सक्दिनँ, केही काम नलाग्ने लुगा बाटोमा छोडेर हिँडे। किशुनजीले पनि केही कपडा छाड्नु भयो। केदारमानले सकी नसकी राम्रो कपडाको एउटा पोको राखेका थिए, कश्मीराको कोट, राम्रो जुत्ता, मैलपोस सुरुवाल, टोपी लगाएर त यी पूरा व्यापारी नै भएर हिँडेका थिए। अनि हामीहरू बनेपा आइपुग्यौं। त्यहाँ नाला भन्ने ठाउँमा फेरि एउटा ठूलो चौकी थियो। जसरी भीमफेतीबाट माथि आउने गढीमा चौकी थियो, त्यसै गरी काठमाडौँ चार भन्ज्याङको एक भन्ज्याङ त्यो पनि पर्दो रहेछ। तर त्यहाँ जुवा चलिरहेको थियो, अब त्यसलाई कसरी पार गर्ने भन्ने समस्या थियो। उनी त्यही समस्या छलफल गरिरहेका रहेछन्। पूर्णबहादुरका भाइले हामीहरूलाई निकै मदत गरे। उनले के भन्यो भने, म पनि काठमाडौँ जान्छु, तपाईँ र म अगाडि अगाडि जाउँ, उनीहरू पछि पछि आउन् भनेर उनले भने। अब गुरु र चेला जस्तो भएर हिँड्नुहोस्, सबै जुवामा रमिएका छन्, कसैले पनि सोध्दैन पनि र सोधे पनि उहाँले जवाब दिइहाल्नुहुन्छ, त्यो कटाइसकेपछि मेरै दाजु कहाँ बस्नुपर्छ रातिमा भनेर उनले भने। राति कहाँ बस्ने त्यो पनि हामीलाई थाहा थिएन। बनेपाबाट हिँडेपछि भक्तपुर पुगिन्छ, त्यहाँ रातिमा ट्रक पाइन्छ, ट्रकमा चढेर राति नै काठमाडौँ पुगिन्छ भनेर उनले भने। दशैं बितिसकेको थियो र तिहारतिरको बेला थियो। त्यहाँ देखे कि ठिक बाटोमा साँगुरो बाटो छ, त्यस गढीमा जुवा जमिरहेको छ र त्यसमा पुलिस पनि च्याखे थापिरहेका छन्, रमाइरहेका छन्। पुलिसको चौकी छ त्यहाँ। मैले रातो टिका लगाएको थिएँ निधारमा, कतै जजमानी गरेर आए जस्तो लागोस् भनेर मैले रातो टिका लगाइरहेको थिएँ। बोतोमा पैसा अक्षता लिए जस्तो गरेर बोतो पनि लिएको छु एउटा हातमा। अब त्यस बाटोमा कसरी अगाडि जाने भन्ने समस्या थियो।
होइन, अलिकति च्याखे हालौँ न भनेर मैले त्यहाँ भने।
परबाट पुलिसले हेरिरहेको रहेछ। उसले भन्यो, पण्डितजी, आजको जजमानीबाट आएको दक्षिणा सबै जालनी होस् गर्नुहोला।
त्यति सुन्दा साथ अलिकति हल्लुको भइहाल्यो।
अनि हातलाई जुराएर भन्छन् नि कसमा पर्छ भनेर, मैले त्यसै गरी गरेर भने, ल त तियामा हाल त एउटा मोहर, हालेको खाइदियो। अनि मैले भने, अर्को पनि हाल त, त्यो पनि खाइदियो।
त्यो सिपाही कसरी कसरी म माथि बडो सहानुभूति गरेर हेरिरहेको रहेछ।
अब धेरै नगर्नुहोस्, बजै रिसाउनु होला नि, कत्रो जजमानीबाट रुपियाँ आउला, खानेकुरा खाउँला र तिहार मनाउला भनेर आश गरेको होला, अब धेरै नखेल्नुहोस् भनेर उसले भन्यो।
किशुनजीले एउटा श्लोक पढ्नु भयो जुवाको खराबीमा।
मैले भने, होइन, एकपल्ट फेरि हाल त बल्झिन्छ कि, त्यो पनि खाए। यहाँ त भएन, बडो नराम्रो रहेछ, धेरै सित्यो भनेर हामी उठ्यौं।
सिपाहीहरूले बडो सहानुभूति गरेर त्यहाँबाट त पठाइदिइहाले, हामीलाई रोक्दै रोकेनन्। उनीहरू गढी पार गरेर हामीलाई पर्खेर बसिरहेका थिए। बाटो अलि मोडिएको थियो गढीबाट र उनीहरू हामीलाई त्यस मोडमा नै पर्खिरहेका थिए।
मोटर त त्यहाँसम्म पनि जान्थ्यो, तर बर्सातले गर्दा बाटो बिग्रेर मोटर आउँदैनथ्यो।
हामी हिँडेर 7 बजेतिर भक्तपुर पुग्यौं। भक्तपुरमा ज्यामीहरू ओसार्ने, सड़कमा काम गर्नेहरूलाई लिएर फर्कन लागेको एउटा भरिएको ट्रक रहेछ। हामी पनि जान्छौं भनेर त्यसलाई रोके। उनीहरूले मास्टरलाई त चिनेको रहेछ, मास्टर अगाडि बसे र हिँडाउन थाले।
होइन, मेरो एउटा साथी पनि छ, ठैटीको जुत्ता पसले भनेर उसले गाडी रोक्न लगायो।
केदारमान अब ठैटीको जुत्ता पसले बन्न पुगे, तबसम्म हामी पनि पुग्यौं।
हामीलाई पनि लिएर जाऊ न, हामी यहाँ कहाँ बास बस्ने रातिमा भनेर हामीले भन्यौं।
दुई चारजनाले त्यस ट्रकबाट भने, यी बिचरा बाहुनहरूलाई पनि लिएर जाऊ न,
हामीले कतै केही देखेका छैनौं। हाम्रो गाइड केदारमान व्यथित र पूर्णबहादुरका भाइ थिए,
उनले सिधै आफ्नो घरमा लिएर गए। त्यस दिन भाइटिका थियो क्यारे। माथि बुइगलमा सफा गर्न लगाए, हामीलाई त्यही राखे, मलाई खुवाए राम्रोसँग। मैले आउने उद्देश्य बताएँ उनलाई।